وأصحابه، وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الرحمن علم القرآن، خلق الإنسان علمه البيان، الشمس والقمر بحسبان، والنجم والشجر يسجدان. سورہ رحمان کی آج ہم نے ابتدا کی ہے، تو ارادہ ہے کہ سورہ رحمان کو انشاءاللہ ہم مکمل کریں گے 27 پارے میں. اس کے بعد پھر جو 27 پارے میں جو پہلی سورت ہے وہاں سے شروع کریں گے، کیونکہ یہ سورت اہم ہے. اہم تو قرآن کی ساری ہی سورتیں ہیں، لیکن یہ زیادہ اہم ہے. نام سے ہی اس کے انسان کو اس سورت سے محبت ہو جاتی ہے. اس کا نام اللہ نے ایسا رکھا ہے کہ وہ نام ہی بڑا زبردست ہے، الرحمن. سب سے پہلے تو میں یہ بتاؤں گا کہ رحمان کا مطلب کیا ہے. رحمان کا مطلب کیا ہے؟ مطلب بتانے سے پہلے ایک فقہی مسئلہ بھی سن لیں. لوگ جب کسی کا نام رحمان رکھتے ہیں تو پھر اسے، یعنی اس کا نام رکھتے ہیں عبد الرحمن، پھر اگر کوئی بیچارہ غلطی سے اس عبد الرحمن کو، کدھر گیا، وہ زیادہ گونج رہی ہے، اس سے صحیح آ رہی ہے، مجھے اپنی آواز نہیں آ رہی ہے، یہ لگاتا ہوں تو آتی ہے. ہر چیز میں کوئی حکمت ہوتی ہے نا. تو لوگ جو رحمان نام رکھتے ہیں اپنے بچوں کا، اس میں پھر بڑا مسئلہ، یعنی عبد الرحمن رکھتے ہیں، رحمان تو کوئی بھی نہیں رکھتا اور رکھنا جائز بھی نہیں ہے. اللہ کے دو نام خاص طور پر ایسے ہیں کہ جو عبد کے بغیر رکھنا جائز نہیں ہے، ایک عبد الرحمن اور ایک عبد اللہ. آپ کسی کا نام اللہ نہیں رکھ سکتے اور کسی کا نام رحمان نہیں رکھ سکتے، کیونکہ رحمان صرف اللہ کی ذات ہے. البتہ آپ رحیم نام بھی رکھ سکتے ہیں، کریم بھی رکھ سکتے ہیں، رؤوف بھی رکھ سکتے ہیں، کیونکہ رؤوف رحیم یہ اللہ کے نام بھی ہیں اور بندوں کو بھی رؤوف اور رحیم کہا جاتا ہے. خود نبی صلی اللہ علیہ وسلم کے ناموں میں سے رؤوف بھی ہے، رحیم بھی ہے. اللہ نے خود قرآن میں فرمایا بالمؤمنین رؤوف الرحیم، یہ جو محمد صلی اللہ علیہ وسلم ہیں یہ مومنین کے ساتھ رؤوف بھی ہیں اور رحیم بھی. رؤوف جس کے دل میں نرمی ہو، رأفت، جو کسی غمزدہ کو دیکھ کر ترس کھاتا ہو. اور رحمت بھی ایک خاص کیفیت ہے. لیکن فرق کیا ہے کہ جب اللہ کو رؤوف کہا جائے گا تو اس کے مطلب کچھ اور ہوگا، یعنی لامحدود مطلب ہوگا پھر اس کا. اللہ کو جب رحیم کہا جائے گا تو وہ رحمت اور مخلوق کی رحمت میں کوئی تناسب نہیں ہے. ایسے ہے جیسے آپ کنویں کا مقابلہ سمندر سے کر رہے ہیں، بلکہ یہ بھی مقابلہ ہو گیا، اللہ میں اور بندے میں کوئی مقابلہ ممکن نہیں ہے. اللہ کی رحمت لامحدود، تو اس لیے بندے کو رحیم جب کہیں گے تو وہ اللہ کے نام کے طور پر نہیں کہیں گے، بلکہ بندوں کے حساب سے رحیم ہے. بعض بندے بڑے سخت مزاج ہوتے ہیں تو بعضوں کے دلوں میں رحمت ہوتی ہے. تو پہلا مسئلہ تو یہ سمجھ لیں کہ آپ نے بچے کا نام رحیم رکھ دیا تو یہ بھی جائز ہے، عبد الرحیم رکھ دیا یہ بھی جائز ہے، کریم رکھ دیا تو یہ بھی جائز ہے، عبد الکریم رکھ دیا، بولنے بھائی، یہ بھی جائز. ضروری نہیں ہے کہ عبد الکریم ہی رکھے، رؤوف بھی جائز ہے، عبد الرؤوف بھی جائز. وہ میں اکثر واقعہ سناتا ہوں نا کہ ہمارے رشتے داروں میں کسی نے کہہ دیا کہ سمد بانڈ لگا دو، کوئی چیز ٹوٹ گئی تھی، تو ایک بچے نے کہا کہ سمد بانڈ نہیں ہوتا، عبد السمد بانڈ ہوتا ہے. مجھے خیال تھا سمد تو اللہ کا نام ہے. تو سمد دنیا میں جب کسی کو کہا جائے گا تو انسانوں کے حساب سے کہا جائے گا، تو سمد بانڈ کو سمد بانڈ ہی رہنے دیں، عبد السمد بانڈ نہ کریں، عبد کے ساتھ اس کو بانڈ نہ کریں. تو لیکن اللہ کا نام رحمان ایک ایسا نام ہے جو عبد کے بغیر نہیں ہو سکتا. کیوں؟ اچھا میں پہلے مسئلہ مکمل کر دوں پھر اس کی وجہ بتاؤں گا. आपने अगर बच्चे का नाम अब्दुल रहमान रख दिया, अब बुलाने में अगर आप उसको रहमान भी कह देते हैं तो इसमें गुनाह नहीं है, क्योंकि ये यूं कहा जाएगा कि इन शॉर्ट उसको रहमान कहा जा रहा है, तो इन शॉर्ट किसी को कुछ भी कहा जा सकता है। गवर्नमेंट की तरफ से भी कोई पाबंदी नहीं है, कोई टैक्स भी नहीं लगता, तो उसका यह मतलब नहीं होता कि आपने उसको अल्लाह बना दिया है। तो अब्दुल रहमान को अगर किसी ने रहमान कह के पुरकारा तो भी गुनाह नहीं है, लेकिन बेहतर नहीं है, बेहतर यही है कि पूरा नाम लिया जाए। जब बात चल पड़ी है तो एक मसला और बयान कर दूं कि जब बच्चों का नाम रखा करें ना तो उनका नाम पूरा लिया करें। चलो अब्दुल रहमान को रहमान कह दिया तो रहमान भी एक नाम तो हो गया ना पूरा, लेकिन उसको रहमू कह दिया और लोग बिगाड़ देते हैं, शहदी कह दिया, शाहिद को क्या कह दिया, शहदी, और क्या है, कामरान को कामी कह दिया, ये मुनासिब नहीं है। हलाल हराम की बात नहीं कर रहा, लेकिन ये मुनासिब नहीं है। नाम इंसान की बहुत बड़ी पहचान होती है, नाम से इंसान की इज्जत होती है, तभी हमें अच्छे अच्छे नाम रखने का हुक्म दिया गया है। नामों के मतलब होते हैं अच्छे। अब किसी का आपने करीम नाम रखा तो करीम का मतलब इज्जतदार, उसको करीम कहे, कर्रू कह दिया कर्रू, कर्मू कह दिया कर्मू, तो ये बिल्कुल मुनासिब नहीं। मैं अपने बच्चों के नाम पूरे पुकारता हूं, जैसा नाम है पूरा नाम, सही है ना। ये नहीं कि कोई यूसुफ है तो यस्सू कर दिया उसको, यूसुफ तो यूसुफ, मोहम्मद तो मोहम्मद, तो नाम पूरा पुकारा करें। एक तो ये कि नाम रखा इसलिए ताकि उसकी कोई शख्सियत, तो लोग कहते हैं बचपन में क्या शख्सियत बेचारे की, तो बड़ा भी तो होगा ना, वो बड़े हो जाते हैं तो कोई लड्डू बना हुआ है, कोई मिट्ठू बना हुआ है, वो इलाके का सदर भी बन गया, काउंसलर बन गया, वजीर आजम बन गया, तो भी वो मिट्ठू ही मिट्ठू रहा वो सारी जिंदगी के लिए। गुड्डू, गुड्डू चचा थे हमारे, इंतकाल हो गया, अल्लाह उनकी मगफिरत फरमाए, हालांकि वो अच्छे खासे बड़े थे, मगर उनका नाम क्या था, गुड्डू नाम उनका, उनकी वालदा ने रखा था अब्दुल्लाह, कितना प्यारा नाम है अब्दुल्लाह, अल्लाह को बहुत पसंद है ये नाम। लेकिन वो चूंकि बचपन में उनको गुड्डू कह दिया तो अब वो होते होते क्या बन गया, गुड्डू, वो दादा बन जाए नाना बन जाए वो गुड्डू के गुड्डू ही रहेंगे। मेरे जो अपने नाना थे उनका नाम था इनायतुल्लाह, बड़ी बारोब शख्सियत थे, उनको हम कहते थे भाई जी, यानी हम अपने नाना को क्या कह रहे हैं, भाई जी, क्योंकि वो उनका नाम पड़ गया था भाई जी। तो एक दिन मैंने अपने उस्ताद से कहा कि भाई जी आ रहे हैं, तो जब मिले तो वो ऊंचे कद के माशाल्लाह खूबसूरत सफेद रंग और 80-85 साल उनकी उम्र थी उस वक्त, तो एक उनका रोब था, जलाल था। तो उन्होंने कहा ये आपके भाई जी हैं, मैंने कहा नहीं भाई जी नहीं, हमारे नाना है, उन्होंने नाना बोला, हमने कहा बचपन से भाई जी पड़ गए। और एक मजेदार बात, हमारे एक रिश्तेदार थे, वो नाम उनका बड़ा अच्छा था, लेकिन वो भूरे कलर के थे, बाज लोग होते हैं ना थोड़ी बाल उनके ब्राउन होते हैं, हम लोग चूंकि असलन पठान है, असलन वो इंडिया से हमारा कहीं जाता है, कहीं खान नहीं होते इंडिया के खान, हम लोग भी खान है इंडिया के, तो वो चूंकि खान है तो वो कहीं कहीं वो पुराने जो है ना वो आ जाते हैं बाल, तो वो रिश्तेदार थे उनके ब्राउन बाल और ब्राउन उनके कलर, तो उनका नाम पड़ गया भूरा, बचपन में छोटे थे ना तो भूरे को बुलाओ, भूरे को, भूरे खान कहते थे, फिर उनको भूरा पड़ गया। अब वो बड़े हो गए माशाल्लाह, ओहदेदार हो गए, लेकिन वो भूरे ही रहे, भाईजन भूरा कहलाते हैं। और फिर आहिस्ता आहिस्ता जो जब नई नस्ल आई है तो उन्होंने उनका नाम रख दिया मिस्टर ब्राउन, यानी भूरे को क्या कहने लगे, मिस्टर ब्राउन। अब आप अंदाजा लगाओ कि नाम क्या है, और कयामत के दिन क्या मिस्टर ब्राउन के नाम से बुलाया जाएगा। तो ये होता है नामों को तब्दील करते 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 क्या से क्या बन जाता है, तो इसलिए जो है वैसे ही रहने दें। हाँ, छोटे बच्चे को नाम ना बिगाड़े, कोई और वैसे पप्पू कह लें या मुन्नू कह लें वो ठीक है, लेकिन उसकी वो नहीं बन जानी चाहिए, पहचान नहीं बन जानी चाहिए। प्यार से तो कुछ भी कहा जा सकता है, बच्चे को नाम को ना बिगाड़े, नाम को वैसा ही रहने दें। एक मसला ये, नाम की बात चल पड़ी है तो एक और मसला बता दूं, फिर आगे बात शुरू करूंगा, मसला है ना, फिर मसले तो बाद में कहा आते हैं। وہ یہ ہے کہ نام مفرد رکھا کریں، ڈبل نام مرکب نام رکھنا یہ اسلامی طریقہ نہیں ہے. ہمارے ہاں نام کیا ہوتا ہے؟ محمد سعید، محمد اسحاق، صرف محمد رکھیں یا صرف اسحاق رکھیں. آگے قوم لگا سکتے ہیں، خان لگا دو یا ارائی لگا دو یا راجپوت لگا دو، وہ تو قوم کی یعنی کاسٹ بتانے کے لیے وہ ٹھیک ہے. کاسٹ سے یہ پتہ چلتا ہے کہ ایدی سینٹر کی دریافت نہیں ہے، بھائی کوئی خاندان ہے اس کا، خان ہے تو مطلب خان فیملی سے، اور کوئی ارائی ہے تو ارائی ہے، کوئی راجپوت ہے تو راجپوت ہے، کوئی شیخ ہے تو شیخ ہے، تو وہ لگانی چاہیے آخر میں تاکہ پتہ چلے کہ ہم الحمدللہ کوئی نسب رکھتے ہیں. میرے جب بیٹا پیدا ہوا محمد نام اس کا میں نے رکھا، تو وہ جو جب برتھ سرٹیفکیٹ بنوایا تو صرف محمد کر دیا، محمد ابن طارق کر دیا. تو میری والدہ گئیں، انہوں نے کٹوا کے بولا محمد تا خان، یعنی آخر میں خان لازمی آئے گا. اس لیے کہ پتہ تو چلے کہ بھائی جو ہمارا ایک نام چلا رہا، میرے نام کے ساتھ خان نہیں لگا ہوا، میرے سب بھائیوں کے ساتھ لگا ہوا ہے خان، میرے نام کے ساتھ نہیں، بچپن میں رہ گیا ہوگا، لکھنا بھول گئے یا اس وقت اتنی توجہ نہیں جاتی تھی. تو وہ تو پھر جب چونکہ بے فارم بنا تو اب اس کو چینج کرنا بہت مشکل تھا، تو باقی سب بہن بھائیوں کے نام کے ساتھ خان لگا ہوا ہے. تو جب میرا بیٹا ہوا تو میں نے بھی نہیں لگایا، میں نے کہا چلو خان کا کیا کرنا ہے، قیامت کے دن اللہ یہ تھوڑی کچھ نہیں خان تھے یا. تو والدہ نے اس کو تبدیل، والدہ نے کہا کہ نہیں، ایسے تو پھر چند نسلوں کے بعد جا کے کیا پتہ چلے گا ہم کیا. تو ہمارے ایک استاذ ہیں خالص پٹھان تھے، میں نے ان کو یہ بات بتائی، میں نے کہا میری والدہ غصے میں، انہوں نے کہا تمہاری والدہ واقعتاً غیرت مند پٹھان ہے. ٹھیک ہے، قوم کی حفاظت کرنا ضروری ہے، یہ عصبیت کی بات نہیں ہے، لسانیت کی بات نہیں ہے. اسلام میں نسب کی بڑی اہمیت ہے. کیوں؟ اسلام جو ہے نا اس کا قائل ہے کہ آپ کا کوئی نسب ہونا چاہیے. زنا حرام ہونے کی ایک بہت بڑی وجہ یہ ہے کہ اس سے نسب خراب ہو جاتا ہے. عربوں کی عادت یہ تھی، وہ گھوڑوں کے نسب بھی یاد رکھتے تھے، یہ گھوڑا کس نسل کا ہے، ایسے ہی تو نہیں کوئی بھی نیچ نسل کے گھوڑے کی جو ہے نا وہ نسل لا کے تم نے ہمیں پکڑا دی. یہ جو میں بار بار کہتا رہا ہوں تو نا، خاندانی چیز، خاندانی چائے، خاندانی چیز، اس کا مطلب کیا ہے؟ نسب ہونا چاہیے انسان کا. ہاں عصبیت نہ ہو، لسانیت نہ ہو، سب قوموں سے احترام ہو. قیامت کے دن مدار کس پر ہے؟ تقوی پر. تو نسب ضروری ہے اپنی، اس کی حفاظت کرنا. لتعارفوا، قرآن میں اللہ کے الفاظ ہیں کہ ہم نے تمہیں قوموں میں بانٹ دیا تاکہ تمہاری پہچان ہو. پہچان کیسے ہوتی ہے؟ کہ ہر قوم کی اپنی مخصوص عادتیں ہوتی ہیں، اس سے پتہ چل جاتا ہے اس میں یہ خوبیاں ہوں گی اور یہ خامی. خان ہے تو غصے کا تیز ہوگا، خان ہے تو غصے کا تیز ہوگا. اور اگر جو ہے اور کوئی قوم ہے، بہت ساری قومیں، اس کسی میں غیرت زیادہ ہے. ہر قوم میں کچھ خوبیاں ہوتی ہیں اور کچھ خامیاں ہوتی ہیں، تو قوم سے فوراً سرسری طور پر آپ کو اس کی خوبیاں اور خامیاں آپ کے سامنے آ جائیں گی سرسری طور پر. باقی پھر ڈیٹیل میں جائیں گے تو ممکن ہے اس میں نہ ہوں وہ خامیاں یا اس میں نہ ہوں وہ خوبیاں. تو اس سے پہچان ہوتی ہے، رشتے ناطے جوڑنے میں آسانی ہو جاتی ہے. لوگ رشتے میں پوچھتے ہیں بھائی کاس بتاؤ، قوم کیا ہے؟ تو لوگ کہتے ہیں قوم سے میں کیا رکھا ہوا ہے. جو نئے نئے لوگ، نئی جنریشن آ رہی ہے نا، وہ کہتے ہیں قوم سے کیا کرنا ہے. تو میں کہتا ہوں قوم ضرور پوچھو، اس سے یہ تمہیں اندازہ ہو جائے گا کہ تم ان کے ساتھ چل سکتے ہو یا نہیں چل سکتے. اگر طلاق دینے کے لیے شادی کر رہے ہو پھر قوم پوچھنے کی ضرورت نہیں ہے، اور رکھنے کے لیے شادی کر رہے ہو. میں یہ نہیں کہہ رہا اپنی ہی قوم میں لازمی کریں، یہ مقصد نہیں ہے، غیر قوم میں بھی کریں، لیکن قوم کا پتہ ہونا چاہیے تاکہ جب آپ غیر قوم میں کریں گے تو آپ کو پتہ ہے بھائی ان کی یہ خوبیاں ہیں یہ خامیاں ہیں، تو یہ خامیاں مجھے برداشت کرنی ہیں، یہ سوچ سمجھ کے کر رہا ہوں. تجربوں کی بھینٹ نہ چڑھائیں اپنے آپ کو. قوم ہی نہیں پتہ، پھر آپ نے نکاح کر لیا بعد میں، وہ اس قوم میں اگر کوئی خوبی تھی وہ تو آپ کہیں گے ماشاءاللہ، اور کوئی خامی تھی اس قوم میں تو آپ کہیں یار یہ تو ہماری تو یہ پرمپرا ہے ہی نہیں، ہمارے تو خاندان میں ایسا ہوتا ہی نہیں ہے. تو کہے گی ہم لوگ کے یہاں تو ایسا ہی ہوتا ہے، آپ کے ہاں ایسا نہیں ہوتا لیکن ہم لوگ کے یہاں جو ایسا نہ کرے ان کے یہاں کوئی آتا ہی نہیں ہے. تو پھر چلے گی گاڑی؟ کیا ہو گیا؟ نہیں چلے گی نا گاڑی. تو اس لیے پہلے پتا ہو، پھر پتا ہونے کے بعد انسان نکاح کرے، رشتے جوڑے، اس کا پھر جو ہے نا مسئلہ ہو، پھر وہ زندگی گاڑی اچھی طرح سے چلتی ہے. صحابہ کرام اس کا بڑا خیال کیا کرتے تھے. تو اب کیا ہے کہ جب آپ نام رکھیں اپنا، بچوں کا نام رکھیں تو کیسا نام رکھیں؟ مفرد، مرکب نہیں، ڈبل لفظ نہیں ہونے چاہیے، غفار احمد، ستار احمد، بھائی محمد وسیم، یہ تو اتنے نہیں بلکہ اتنے لمبے لمبے نام رکھے جا رہے ہیں. ہمارے محلے میں ایک صاحب تھے، ان سے پوچھتے تھے آپ کا نام کیا؟ کہتے شیخ انصار مدینہ. ان کا انتقال ہو گیا، اللہ تعالیٰ ان کی مغفرت فرمائے، شیخ انصار مدینہ. اب میں آپ کو بتاتا ہوں یہ ڈبل نام یا تین تین نام رکھنے میں نقصان کیا ہے. میں کیوں یہ کہہ رہا ہوں کہ سنگل نام رکھیں؟ پہلا نقصان، یہ پیغمبروں کا اور صحابہ کا طریقہ نہیں ہے. جتنے پیغمبر گزرے ہیں سب کے سنگل نام تھے، سنگل. آدم، کیا نام تھا آدم علیہ السلام؟ آدم. محمد آدم تھا، آدم علی، آدم حسین، کیا ہو گیا بھائی بولے نا، آدم علی، آدم حسین، کیا نام تھا؟ آدم. بس الف مد آ سے شروع ہوا اور میم پہ ختم. آگے لقب ہے صفی اللہ، اللہ کے منتخب، اللہ کے سلیکٹڈ، وہ لقب ہے. لقب تو ملت، وہ کیا ہے، قائد ملت بھی ہیں، قائد اعظم بھی ہیں، مفتی اعظم بھی کسی کا لقب ہو سکتا ہے، علامہ اقبال بھی ہو سکتا ہے، وہ تو نام کا حصہ نہیں ہوتا نا. آدم. دوسرے نمبر پہ جو نبی مشہور ہیں، شیس علیہ السلام، ادریس، حضرت ادریس علیہ السلام، حضرت نوح. نوح علیہ السلام کا نام کیا تھا؟ محمد نوح، نوح علی، نوح حسین، صرف کیا تھا؟ نوح. عیسیٰ، موسیٰ، الیاس، اسحاق، ابراہیم، یعقوب، ان کے درمیان میں ہزاروں سال کے فاصلے ہیں، مگر کلچر تبدیل نہیں ہو رہا، نام سنگل رکھا جا رہا ہے. محمد صلی اللہ علیہ وسلم، آپ صلی اللہ علیہ وسلم کے دو مشہور نام ہیں، ایک محمد اور ایک احمد، ہیں سنگل دونوں، محمد احمد نہیں ہے. مرزا غلام احمد جو ڈبل نام تھا نا، غلام احمد، اس نے ایک دفعہ یہ عدالت میں، انگریز کی عدالت میں یہ دلیل دی کہ میں سچا نبی ہوں اس لیے کہ احمد کی بشارت ہے قرآن مجید میں، کہ ایک نبی آئے گا جس کا نام کیا ہوگا؟ احمد، ہے قرآن مجید میں نا، 28 پارے میں. تو ہم کہتے ہیں اس سے مراد نبی صلی اللہ علیہ وسلم ہے. مرزا غلام احمد کہتے تھے اس سے مراد میں ہوں. تو عطا اللہ شاہ بخاری رحمہ اللہ تعالی نے یہ دلیل دی، انہوں نے فرمایا کہ وہ تو احمد ہے، غلام احمد کا تو ذکر نہیں ہے. اس نے کہا غلام احمد کا کوئی مطلب تھوڑی، غلام تو ویسے ہی لگایا ہوا، غلام تو ویسے ہی لگایا ہوا، ہوں میں اللہ کا نبی، غلام ویسے ہی لگایا ہوا، ہوں میں احمد ہی اصل. تو انہوں نے کہا ٹھیک ہے، پھر عطا اللہ میں عطا ویسے ہی لگایا ہوا، ہوں میں کیا؟ اللہ. تو جب میں اللہ ہوں، میں نے تجھ سے نبوت واپس لے لی. سمجھ میں آ رہی ہے نا؟ اگر غلام احمد ہونے سے احمد اور غلام احمد میں کوئی فرق ہی نہیں ہے، تو پھر عطا اللہ میں اور اللہ میں کوئی فرق ہی نہیں. تو پھر میں عطا اللہ تو بس ویسے ہی نام رکھ دیا، اصل میں کیا ہے؟ عطا ہٹا دو تو میں اللہ ہوں، تو جب میں ہی اللہ ہوں تو میں نے دی تھی نا نبوت، میں نے واپس لے لی. میں نے جب تیری باتیں سنی تو مجھے اندازہ ہوا کہ یہ بندہ نبوت کے لائق نہیں ہے. وہ بڑے حاضر جواب تھے. تو مرکب نام نہ رکھا کریں. ہاں ایک اشکال ہوتا ہے کہ یہ جو مرکب میں عبداللہ ہے نا، عبداللہ، یہ مرکب نہیں ہے، یہ دیکھنے میں مرکب ہے، حقیقت میں یہ مفرد ہی ہے، کیونکہ عبداللہ کا مطلب اللہ کا بندہ، تو بندہ تو ایک ہی ہو گیا نا. عبد الرحمن کا مطلب رحمان کا بندہ، اس میں رحمان سے مراد اللہ ہے، تو اللہ کا بندہ. اسی طرح عطا اللہ بھی اللہ کی عطا، یہ جائز کا مطلب یہ ٹھیک ہے. عنایت اللہ، اللہ کی عنایت، اللہ کا تحفہ، شریف اللہ. تو یہ ایسے جو نام ہوتے ہیں نا، ہبت اللہ، یہ اللہ کی طرف سے گفٹ ہے اللہ کی، یہ مرکب، یہ جائز ہے، یعنی یہ درست ہیں، اس کا میں انکار نہیں کر رہا. اب ہم پیغمبروں کے ناموں میں دیکھتے ہیں، الیاس، نوح، یونس علیہ السلام، یعقوب علیہ السلام، جتنے نبی گزرے ہیں سب مفرد، ہود علیہ السلام، لوط علیہ السلام، اسماعیل علیہ السلام. پھر ہم صحابہ کی طرف آتے ہیں، تو حضرت ابو بکر، یہ ان کی کنیت تھی، نام کیا تھا؟ عبد الرحمن، عبد الرحمن نام تھا، عبداللہ نام تھا، عبداللہ نام تھا، عبد الرحمن حضرت ابو ہریرہ کا نام تھا، عبداللہ ابن مسعود، عبداللہ. حضرت عمر کا نام کیا تھا؟ عمر ابن الخطاب، جو خطاب کے بیٹے. حضرت عمر کے والد کا نام صرف خطاب، اور حضرت عمر کا نام صرف عمر، محمد عمر نہیں. حضرت علی کا نام کیا تھا پتہ ہے آپ لوگوں کو؟ کسی کو پتا حضرت علی کا نام کیا تھا؟ मोहम्मद अली, अली अहमद, अली, बस क्या नाम था? अली। कितना खूबसूरत नाम है अली, है ना, बड़ा प्यारा नाम अली, बस खत्म। ऐन से शुरू हुआ और या पर खत्म हो। वो जो इब्ने अबी तालिब थे, वो अबू तालिब तो कुनियत थी ना, कुनियत एक अलग चीज है। तो इसलिए ये ख्वातीन के नाम भी ऐसे ही थे, आयशा नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजा, यानी कि मोहम्मद आयशा, या आयशा अहमद, या आयशा खानम, बस आयशा। और खानम तो खान की वो है फॉर्म है, तो आयशा है, या जैनब है, या खदीजा है, सौदा है, हजरत सौदा रजी अल्लाह ताला अन्हा। तो जितनी आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाज मुतहरात हैं, सबके सिंगल नाम। तो पहली खराबी क्या हुई मुफरद नामों में, कि आप मुसलमानों का जो असल तरीका था उससे हट गए। दूसरी खराबी कि आपकी वल्दियत का नहीं पता चलता। पहले ऐसा होता था कि आपका नाम मुफरद, उसके बाद आपके अब्बा का नाम, वो भी मुफरद ही होता था, सिंगल, दो नाम का मजमुआ होता था, इससे पता चल जाता था ये आप हैं और अगले वाले आपके अब्बा, और उसके बाद जो है वो कौम लगी हुई है। टोटल तीन वर्ड होते थे, तीन लफ्ज होते थे, उन तीन में पहले आप, उसके बाद आपके अब्बा, उसके बाद आपकी कौम। जैसे मेरा नाम है तारिक मसूद, तो होना क्या चाहिए, जो कौम लगाना भूल गए थे, तो तारिक मसूद खान। अब मुझसे किसी को मेरी वल्दियत पूछने की जरूरत नहीं, भाई मेरे वाले साहब का नाम क्या था, मसूद, मेरा नाम क्या है, तारिक, कौम क्या है, खान, हरकतें क्या हैं, खान, खान जैसी होंगी, जब खान है तो क्या होगी, खानों जैसी होंगी। तो सारे अमाल का पता चल गया, खुल के आ गए सामने, भाई ये हैं, देख लो, अब सोच लो, ठीक है, अब सोच समझ के आओ, बयान भी सुनो तो सोच समझ के, मामलात भी करो तो सोच समझ, बंदा खान है, सर फिराए, कुछ भी कर सकता है। तो मैं यस कर रहा हूं कि अब अगर ये सिंगल नामों का ये जो हमारे यहां दस्तूर खत्म हो गया, डबल डबल नाम, तो इसमें अब्बा का नाम बहुत बाद में जाके आता है, और जब आता है तो ये नहीं पता चलता कि ये इन्हीं के पहले वाले के नाम का हिस्सा है या इनके अब्बा का नाम, या अब्बा कहां से अब्बा शुरू हो रहे हैं। अगर अब्बा के शुरू होने का पता चल जाए तो ये नहीं पता अब्बा खत्म कहां पे हो रहे हैं, क्योंकि उनके भी दो डबल डबल तीन तीन नाम होते हैं। अब शेख अंसार मदीना किसी का नाम है, तो उसके बेटे का नाम अगर मुस्तनसर हुसैन तारड हो तो नाम क्या होगा, मुस्तनसर हुसैन तारड शेख अंसार मदीना, या वल्द लगाना पड़ेगा दरमियान में, वल्द फुला। तो जब आपने वल्द लगा दिया तो वो नाम का हिस्सा नहीं बना फिर। अब देखें मेरा नाम क्या, तारिक मसूद, ये नाम है मेरा, अब मुझे अलग से वल्द दरमियान में दाखिल करने की जरूरत नहीं है। तो नाम शॉर्ट भी हो जाता है, पासपोर्ट में भी आसानी होती है, वीजे में भी आसानी होती है, वो फौरन उनको भी पता चल जाता है कि अब्बा कहां है, कहां से। हमारे यहां इतनी लंबी लंबी नामों की चेन चलती है कि आप ही खत्म नहीं हो रहे तो अब्बा कब जाके शुरू होंगे, फिर अब्बा शुरू हो रहे हैं तो अब्बा का नहीं पता कि ये खत्म कब होंगे, इतने लंबे लंबे नाम, हालांकि वो होते इतने छोटे से हैं। जिसका नाम होगा ना, वो बंदा इतना छोटा सा होता है, नाम इतना बड़ा, जैसे आजकल अलकाब लग रहे हैं ना उलमा के नाम के साथ शेखुल मशाइख और पता नहीं क्या क्या लगा, पीरों के पीर और फलाने के फलाने, एक सफा पूरा चलते 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 दरमियान में कहीं थोड़ा सा नाम आता है, फिर आगे अलकाब शुरू, दामत बरकात मनवर अल्लाह मरकदहू और आजम अल्लाह अजरहू कर करके वो पता नहीं चलता। कि हम जब छोटे बच्चे थे तो हम कहते हैं नूरुल्लाह मुरक्कदा क्या होता है, नूरुल्लाह मुरक्कदा, हम समझते थे ये किसी का नाम है, पता चले ये नव्वर अल्लाह मरकदहू, अल्लाह इनकी मरकत को नूर से भर दे। अरबों में ऐसा होता है कि सिर्फ हफीजहुल्लाह या रहीमहुल्लाह। इस बारे में मुझे अरब का कल्चर पसंद है, अरबों में जो बहुत बड़ा आलिम होगा ना तो उसके नाम के साथ शेख लगा होगा, बस शेख अब्दुल्लाह। अरबों के नाम देखो कितने खूबसूरत हैं। सऊदी अरब के मुफ्ती आजम थे अब्दुल अजीज, जिनका इंतकाल हो गया माजी में, बड़े परहेजगार और बहुत जी इस्तेदाद आलिम थे, उनका नाम कहीं भी तहरीर में होता था शेख अब्दुल अजीज इब्ने अब्दुल्लाह इब्ने बाज। ये इब्ने बाज उनकी कौम की तरफ था कि बाज फैमिली से ताल्लुक है। अब्दुल अजीज इनका नाम, इब्ने अब्दुल्लाह यानी इनके वालिद का नाम। तो कितना आसानी से, अगर हमारे यहां होते तो हम शुरू करते एक किलोमीटर पहले से, क्योंकि भाई मुफ्ती आजम का तस्किरा हो रहा है तो एक किलोमीटर पहले से शुरू कर दो, फिर होते 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 پہلے ان کا نام ختم ہوتا پھر آگے ابا کا نام شروع ہوتا، پتہ ہی نہیں چلتا کہ یہ کہاں ختم ہو رہے ہیں، ابا کہاں سے شروع ہو رہے ہیں، اور پھر ابا کہاں ختم ہو رہے ہیں، پھر قوم کہاں شروع ہو رہی ہے. تو دوسرا فائدہ کیا ہوا کہ فوراً ابا کا پتا چل جاتا ہے. آپ کو پتا ہے کہ مصطفیٰ کمال پاشا عطا ترک کے بارے میں یہ کہا جاتا ہے کہ اس نے مسلمانوں کا خاندانی نظام خراب کرنے کے لیے سنگل ناموں کا سسٹم ختم کیا اور ڈبل ڈبل ناموں کو اس نے فروغ دیا. یہ میں نے سنا ہے کسی عرب سے، مجھے اس کی یقینی بات نہیں لیکن لگتا ہے کہ یہ خبر صحیح ہے. اس سے پہلے مسلمانوں کے نام سنگل ہی ہوا کرتے تھے. اس نے یہ کیا تاکہ یہ ولدیت کا، جیسے گوروں میں اب باپ کا نہیں ہے نا، وہ کوئی شناختی کارڈ میں کہیں ان کے بے فارم میں کہیں ویزے میں باپ کا لکھنا ہی ہے، وہاں سم نکلواؤ تو ماں کا بتانا پڑتا ہے. اس کا نقصان کیا ہوا کہ نسب ضائع ہو گیا ان لوگوں کا، انہوں نے باپ کو فہرست سے نکال دیا. اب جب نکال دیا تو پھر لوگ نکاح کی طرف لوگوں کی رغبت ہی نہیں ہے، ورنہ تو انسان کہتا ہے بھائی میری اولاد اگر باپ نہیں ہوگا تو نکاح کے بغیر اگر میں نکاح کروں گا، میری اولاد خدا نخواستہ ایسے پیدا ہو گئی تو اس کو تو وہ تو کوئی باپ شریعت تو نہیں مانتی نا اس کو باپ. تو ولدیت بچے کی آ جائے تو وہ باپ سے محفوظ ہوتی ہے، قوم بچے کو باپ سے ملتی ہے. تو دوسرا فائدہ سمجھ میں آ گیا، اس سے نسب کی حفاظت ہوگی. تیسرا فائدہ باپ کی تعظیم ہے اس میں. آپ کو ٹھکانہ کس نے دیا؟ بولو بھائی، باپ نے. آپ کی پہچان کس سے ہوتی ہے؟ باپ سے ہوتی ہے. دیکھو ماں اگر مر جائے بچپن میں تو بھی بچے کا نقصان ہے، باپ مگر مر جائے تو بہت زیادہ نقصان ہے. اس کی دو دلیلیں ہیں، ایک تو مشاہدہ، باپ اگر نہ بھی مرے نا صرف سعودیہ چلے جائے کمانے کے لیے، وہاں سے فون کر کے خیریت پوچھتا رہے تو بھی بچے بگڑ جاتے ہیں. سب کی بات نہیں کر رہا، اکثر لوگ جن کے والد کمانے کے لیے دو دو سال گھر سے باہر رہتے ہیں ان میں سے اکثریت کے بچوں کو میں نے بگڑا ہوا دیکھا ہے، سب نہیں اکثریت، کیونکہ ماں اس طرح سے نگرانی اور تربیت نہیں کر سکتی. ماں میں شفقت بہت ہے مگر اس کو نہیں پتا کہ تربیت، رو بھی نہیں ہوتا اس کا. تو جو دور چلا جائے دو سال تین سال اور وہاں سے نگرانی بھی کر رہا ہو، اس کے بچے کنٹرول سے باہر ہوتے ہیں، تو جو مر جائے تو اس کے بچوں کا کیا ہوگا پھر؟ یہ مشاہدہ ہے. دوسری بات یہ، شریعت بھی اس بات کو تسلیم کرتی ہے کہ باپ کے مرنے سے بچے کا نقصان زیادہ ہے ماں کے مرنے کی نسبت. دیکھو آلٹرنیٹ تو دونوں کا نہیں ہے، ماں مر گئی تو بھی اب بچے کو ماں جیسی نہیں ملے گی، باپ مر گیا تو بھی ماں باپ جیسا نہیں ملے گا اب کوئی. لیکن نقصان کس میں زیادہ ہے؟ نقصان دونوں میں ہے، زیادہ نقصان کس میں ہے؟ باپ کے مرنے میں. کیوں؟ ماں مر جائے تو اس بچے کے لیے شریعت نے الگ سے کوئی لفظ وضع نہیں کیا، باپ مر جائے تو شریعت نے اس کو کیا نام دیا ہے؟ یتیم. کہ لفظ سنتے ہی اس پہ انسان کو ترس آنا شروع ہو جائے. عام غریبوں پہ خرچ کرنا یا عام نادار لوگوں پہ خرچ کرنا اس کا بھی ثواب ہے، لیکن قرآن نے یتیموں کے الگ سے حقوق بیان کیے کہ جس کا باپ مر جائے اس کے سر پہ ہاتھ پھیرو گے تو جتنی بال آئیں گے تمہارے ہاتھ کے نیچے اللہ تمہیں اتنی نیکیاں دیں گے، اس کی کفالت کرو گے، اس کی ذمہ داری اٹھاؤ گے. تو نبی نے فرمایا کہ یتیم کی کفالت کرنے والا قیامت کے دن ایسے میرے ساتھ ہوگا، دو انگلیوں کو ملایا آپ صلی اللہ علیہ وسلم نے. اور آپ صلی اللہ علیہ وسلم خود بھی یتیم تھے، اللہ نے آپ صلی اللہ علیہ وسلم کے دادا کے دل میں محبت ڈالی، انہوں نے باپ جیسا پیار دیا آپ کو. جب دادا کا انتقال ہوا تو آپ کے چچا کے دل میں محبت ڈالی اور چچا نے باپ کی کمی پوری کر دی. تو اللہ نے اپنے حبیب صلی اللہ علیہ وسلم کو یہ بہت بڑا احسان کے طور پر اللہ نے بتایا کہ ووجدک یتیمن الم یجدک یتیمن فآوا. اے نبی، ہم نے کیا تمہیں یتیم نہیں پایا؟ کیسا ٹھکانہ دیا ہم نے آپ کو یجید کا؟ کیا ہم نے آپ کو یتیم نہیں پایا؟ جو یتیم ہوتا ہے اس کو تو ایسی عزت تھوڑی ملتی ہے، اسے تو ٹھکانہ نہیں ملتا، اس کی تو جائیدادیں لوگ کھا جاتے ہیں. ممکن ہے آپ کہیں بھائی یتیم ہو گیا تو بھائی تو ہے نا، چچا تو ہے، چچا ہے، بھائی ہیں، یہ مال کی حفاظت نہیں کرتے اس کی، یہ انہی سے تو بچانا ہے اس کے مال کو. جیسے ہی باپ کی ڈیتھ ہوئی اس کی وراثت کون کھا جاتا ہے؟ بڑا بھائی، اکثر چچا کھا جائے گا، اس کا کوئی پوچھنے والا نہیں ہوتا، اس بیچارے کا تربیت کرنے والا نہیں ہوتا. بہت کم ہوتے ہیں ایسے چچا ہیں یا ایسا کوئی باپ، یعنی کوئی ایسا رشتے دار ہے جو یہ کمی پوری کر دے. वरना कोई पूछने वाला नहीं होता उसको। बच्चियां हैं तो और मामला खराब हो जाते हैं उनका, उनकी इज्जतों की हिफाजत, उनकी इज्जतों से खेला जाता है, लोग उनकी इज्जतों को दाव पे लगाते हैं, क्योंकि पता है कोई पीछे है नहीं पूछने वाला। मां को बेचारी को थोड़ी पता होता है क्या हो रहा है बाहर दुनिया में। तो कुरान ने अलग से लफ्ज वजा किया है कि जिसका बाप मर जाए उसे क्या कहा जाता है, यतीम। और नबी पर अल्लाह ने अपना यह एहसान बताया, अलम यजिद का यतीमन। हालांकि नबी की तो मां भी कभी इंतकाल हो गया था बचपन में, लेकिन अल्लाह उसका जिक्र नहीं कर रहे कि या नबी आपकी मां मर गई थी हमने उसका इंतजाम कर दिया। ना 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 ना, ठीक है वो भी अल्लाह का एहसान, लेकिन अल्लाह जिस एहसान को हाईलाइट कर रहे हो क्या है, आपके वालिद फौत हो गए थे और हमने बाप की कमी को पूरा कर दिया, लिहाजा ये इतना बड़ा एहसान है कि अब आपको इस एहसान का शुक्र अदा करना है। और वो क्या है, फअम्मल यतीम फला तकहर। अब कोई यतीम अगर आपके पास आए मदद के लिए, फला तकहर, आपने उसको झिड़कना नहीं है, अपने बचपन को याद करना है कि मेरे रब ने मुझे ठिकाना दिया तो मैं भी किसी यतीम को ठिकाना दूंगा। कितना बड़ा अल्लाह ने हुक्म दिया, कितना बड़ा अल्लाह ने हुक्म दिया। अभी एक साहब आए थे जिनका मैंने बताया ना, अमेरिका से मिलने के लिए, बयान सुनते हैं वो मुझे बार बार कह रहे थे ना नसीहत करें, तो उनको दाढ़ी रखे दाढ़ी रखे, फिर भी बार बार इशारा करते कोई नसीहत करें। मैंने उनसे एक बात कही, मैंने कहा अल्लाह ने आप पर कोई भी एहसान किया हो ना तो उसका शुक्र यह है कि उसी नौइयत का एहसान अल्लाह की मखलूक पे भी करें आप। ये हमें इस आयत से पता चलता है जो अभी अलम यजिद का यतीमन फआवा, ए नबी हमने आपको यतीम पाया, हमने ठिकाना दिया, अब क्या करूं अल्लाह तूने ठिकाना दिया तो इसका शुक्र कैसे अदा करूं। शुक्र आसान है, फअम्मल यतीमा फला तक़हर। हमने आपको ठिकाना दे दिया, हर एक को नहीं देंगे, बल्कि अब वो काम किससे लेंगे, मखलूक से। हम देखेंगे कि बहुत से यतीम हैं जिन्हें जिनको हमने ठिकाना दिया, तो हमारी इस नेमत का वो क्या शुक्र अदा करते। नबी सल्लल्लाहु अलैहि वसल्लम फिर यतीमों का इस कदर ख्याल किया करते थे। वाकयात हैं, हजरत उम्मे सलमा से आपने शादी करके उनके यतीम बच्चों को पाला, बूढ़ी औरत उनसे निकाह कर रहे हैं, वो कह रही है या रसूलल्लाह मेरी उम्र ज्यादा है और मेरे बच्चे हैं, मैं कैसे शादी कर सकती हूं, बच्चे रुल जाएंगे। फरमाया कि तुम्हारी उम्र ज्यादा है तो मेरी तो तुमसे भी ज्यादा है, और रहे बच्चे, बच्चे भी ले आओ, फइलल्लाह वइला रसूली, वल्लाह उसके रसूल के हवाले। और सिर्फ जमानी बात नहीं है, अब्दुल रहमान इब्ने अबी सलिमा रजी अल्लाह तआला अन्हु बहुत सारी हदीसों के रावी हैं। फरमाते हैं कुन तो फी हिजरी नबी सल्लल्लाहु अलैहि वसल्लम, मैं नबी की गोद में था, नबी की कस्टडी में था, मुझे नबी खाने के आदाब सिखा रहे थे। कुल मिम्मा यलीक, अपने सामने से खाया करो और खाने से पहले अल्लाह का नाम लिया करो। ये हदीस मुहद्दिसीन किताबु तआम में बयान करते हैं खाने के आदाब में। मैं कहता हूं इस हदीस से जहां खाने के आदाब का पता चलता है, ये पता चलता है कि खाने में ये सुन्नतें हैं, इससे भी पता चलता है कि यतीम बच्चे को पालना भी सुन्नत है और उसको आदाब सिखाना भी सुन्नत है। देखो पालते इधी ट्रस्ट वाले भी हैं, यतीमों के बहुत से ट्रस्ट बने हुए पाल लेते हैं, मगर इतनी इज्जत के साथ जैसे आप अपने बच्चों को खाना सिखा रहे हो, अदब सिखा रहे हो, ऐसा क्या ईदी सेंटर में सिखाया जाता है, ऐसा क्या किसी और ट्रस्ट में सिखाया जाता है, क्यों सिखाएंगे, उनके क्या लगते हैं वो बच्चे, आप क्यों किसी को सिखाओगे भाई जब तक आपको कुछ लगेगा नहीं। वो नबी ने उनकी अपनी औलाद बना लिया, अब जब बना लिया तो आप नबी के लगने लगे। सोतेली बेटी से निकाह जायज नहीं है क्योंकि आपकी बेटी की तरह बन जाती है वो, सोतेली मां से बेटा निकाह नहीं कर सकता क्योंकि वो उसकी मां जैसी बन जाती है, तो रिश्ता जोड़ दिया अल्लाह ने। अब्दुल रहमान इब्ने अबी सलिमा भी थे, उनके अलावा भी थे, तो नबी ने इस आयत पर अमल किया। तो मैं उनसे ये कह रहा था कि जो एहसान अल्लाह ने आप पर किया है, कोई भी किया हो, तो आप मखलूक पर वो एहसान करो। होता क्या, अल्लाह ने आप पर जब कोई एहसान किया तो जिसके पास वो नेमत नहीं उसको, जब आप गरीब थे दौलत दे दी अल्लाह ने, तो अब गरीबों को बुरा समझना शुरू कर दिया, अब आपको गरीब अच्छे ही नहीं लगते। एक्चुअली मेरी जो है ना पर्सनैलिटी के खिलाफ है कि एक पकौड़े वाला मेरे साथ बैठा हुआ है, यह नहीं पता कि अगर अल्लाह तुम्हें ये दौलत ना देता तो तुम वो तो फिर भी पकौड़े बेच रहे, तुम गोलगप्पे बेच रहे होते, पता नहीं क्या कर रहे हो। अब मुझे नहीं पता पकौड़े वाले की इज्जत ज्यादा है गोलगप्पे वाले की, शायद मिसाल गलत भी हो सकती है। हलाल काम तो सब जायज है, कोई पकौड़े वाले की तौहीन मकसद नहीं है, लेकिन मैं उसकी बात कर रहा हूं जो तौहीन करता है, जो समझता है कि ये काबिल तौहीन। تو اللہ نے نبی کو کیا فرمایا کہ یتیم تھے ہم نے آپ کو؟ یہ سورہ وضحا پڑھیں جا کے ترجمہ، میری یوٹیوب پہ آپ تفسیر لکھیں مفتی طارق مسعود تفسیر سورہ زحا، تو اس میں میں نے بہت تفصیل سے بتایا کہ سورہ زحا میں اللہ نے کیسے نبی پہ کیا کیا احسانات کیے. اس کا میں تھوڑا سا خلاصہ بتا دوں تاکہ موضوع مکمل ہو، کہ ایک اللہ نے کیا فرمایا کہ الم یجد کا یتیمن فآوا، اے نبی ہم نے آپ کو یتیم پایا، ٹھکانہ دے دیا. الم یجد کا یتیمن فآوا ووجد کا ضالن فہدا، علم سے بے خبر پایا، ساری دنیا کے علوم آپ کے جھولی میں ڈال دیے. نبی صلی اللہ علیہ وسلم جس ماحول میں پیدا ہوئے تھے اس میں علم کے علاوہ سب کچھ تھا، بہادری تھی، سخاوت تھی، شجاعت تھی، غیرت تھی، قوم پرستی تھی، سب کچھ تھا، علم نہیں تھا، جاہل تھے. اور یہود و نصارہ ان کے پاس ان چیزوں میں سے کچھ بھی نہیں تھا، مگر نالج بہت تھی. وہ اسی نالج کی بنیاد پہ عربوں پہ اپنا سکہ بٹھاتے تھے کہ ہمیں آتا ہے تمہیں کچھ بھی نہیں آتا، کیونکہ وہ تورات انجیل کو جانتے تھے. سائنسی ترقی تھی ان میں، عرب میں نہ تو سائنسی ترقی، چند ایک لوگ تو تھے جو لکھنا پڑھنا جانتے تھے. تو ہمارے نبی جس قوم میں جس خاندان میں پیدا ہوئے وہ الف با تا نہیں جانتے، وہ لوگ صرف شاعری، عربوں میں صرف شاعری کا رواج تھا، لکھنا ہی نہیں جانتے تھے، پیغمبروں کی تعلیمات سے دور. تو فرمایا وَوَجَدَكَ کا غالن، بالکل شریعت کے علوم سے بے خبر تھے آپ. ما کنت تدری مل کتاب ولل ایمان، اے نبی آپ کو یہ نہیں پتا تھا کہ کتاب کیا ہوتی ہے، قرآن کیا ہوتا ہے اور ایمان کیا ہوتا ہے، یہ نہیں پتا تھا آپ کو. یہ میں قرآن کی آیتیں پڑھ رہا ہوں، کہیں ایسا نہ ہو توہین رسالت کا مجھ پہ وہ مقدمہ چلا دیں کہ بھئی یہ تو کہہ رہے ہیں نبی کو کچھ پتا ہی نہیں تھا. یہ اللہ کہہ رہے ہیں ما کنت تدری مل کتاب ولل ایمان، اے نبی آپ کو معلوم نہیں تھا کہ کتاب کیا ہوتی ہے. اس کتاب کا سکھانا تو دور کی بات، آسمانی کتابیں کیا ہوتی ہیں، ان سے اللہ اپنے بندوں کو علوم کیسے سکھاتے ہیں، آپ کو کچھ نہیں پتا تھا. ولل ایمان، ایمان کی حقیقت کیا ہے، ایمان مفصل کیا ہے، ایمان مجمل کیا ہے، یہ آپ کے علم میں نہیں تھا. ولکن نہدی بہ من نشاء من عبادنا، لیکن ہم اپنے بندوں میں سے جس کو چاہتے ہیں سیدھی راہ دکھا دیتے ہیں. تو فرمایا کہ ووجدک ضالا، علم نہیں تھا، فہدا، اللہ نے آپ کو ہدایت کی روشنی دکھا دی، علم دے دیا. پوری دنیا آپ صلی اللہ علیہ وسلم سے علم حاصل کر رہی، کتنی ساری باتیں تو آپ نے وہ بتائی ہیں جن کا آپ کے موضوع سے تعلق نہیں تھا. ہمارے نبی جو علم لے کر آئے وہ تو دین کا علم تھا، دنیا کا نہیں، لیکن آپ صلی اللہ علیہ وسلم نے دنیا کی چیزیں بھی بہت بتائی ہیں. اگر آپ کامیاب دنیاوی زندگی گزارنا چاہتے ہیں تو بھی آپ کو نبی صلی اللہ علیہ وسلم کی سیرت کو فالو کرنا پڑے گا. سائنس آج تحقیقات کر کر کے پہنچی ہے کہ ہمیں کس وقت سونا چاہیے، کیا ضرورت ہے سائنس سے؟ آپ دیکھ لو نبی کب سوتے تھے، اٹھتے کب تھے، کیا خیال ہے؟ سائنس آج کہہ رہی ہے کہ یہ چیزیں کھاؤ یہ نہ کھاؤ، تو چھوڑو سائنس پہ، ہمارے نبی کیا کیا چیزیں زیادہ کھائی ہیں، کیا کم کھائی ہیں، اور کچھ بالکل بھی نہیں کھائی ہیں. تو جو زیادہ کھائی ہیں وہ زیادہ کھا لو، جو کم کھائی ہیں وہ کم کھا لو، جو کچھ بھی نہیں کھا وہ نہیں کھاؤ، چھوڑ دو اس کو، کوئی قیامت نہیں آ جائے. کیا خیال ہے؟ غلط تو نہیں کہہ، تکلیف تو بہت ہو رہی ہوگی، پراٹھے چھوٹ رہے ہیں، بریانی چھوٹ رہی ہے، ہمارے نبی نے چاول نہیں کھائے، تھے ہی نہیں چاول وہاں پہ، اللہ نے ایسی چیزیں پیدا ہی نہیں کی تھا کہ کھانے کی نوبت ہی نہ آئے. اگر کھا لیتے تو چاول مفید غذاؤں میں شامل ہو جاتا، نبی نے کھایا ہے. مسلمان چاول کھاتے کہ نبی کی سنت ہے، اللہ نے پیدا ہی نہیں کیا رب. چاول میں کاربوہائیڈریٹ ہے، موٹاپا ہے، طاقت تو ہے اس میں، مگر کوئی وٹامنز نہیں ہے، کوئی سوائے موٹاپے کے کچھ بھی نہیں ہے. اور وہ آپ کو ایسی چیزوں سے مل جائے گی وہ کاربوہائیڈریٹ جس میں اور بہت کچھ اللہ نے رکھا، کھجور سے مل جائے گی اس میں اور بہت کچھ ہے. خیر یہ میرا موضوع نہیں ہے، میں ایک بات کر رہا ہوں کہ کیسے علوم اللہ نے دیے کہ بھئی جس وقت آپ کی سونے اٹھنے کی ترتیب ہے آپ وہ بنا لیں. یہ سائنس آج پہنچی ہے کہ قیلولہ صحت کے لیے بے انتہا ضروری ہے. اب چائنا میں پتہ ہے رواج ہو گیا ہے کہ دوپہر کمپنیوں میں سونے کا ٹائم دیا جاتا ہے، 21ویں صدی میں دوپہر وہ سونے کا اپنے ملازمین کو ٹائم دیتے ہیں، وہ کہتے ہیں اس سے بیماریوں پہ کنٹرول ہوگا، ورک اچھا ہوگا. ہم آدھا گھنٹہ دے رہے ہیں، اس آدھا گھنٹہ بچا کے ہم کئی گھنٹے بچا سکتے ہیں، آدھا گھنٹہ خرچ کر کے ہم کئی گھنٹے بچا سکتے ہیں. اور ہمارے نبی نے 1400 سال پہلے کہہ دیا قیلو فإن الشیطان لا تقیل، قیلولہ کیا کرو کیونکہ شیطان قیلولہ نہیں کرتا، یعنی قیلولہ نہ کرنے کو شیطانی عمل قرار دے دیا. اتنا برا عمل ہے کھانے کے بعد دوپہر نہ سونا، سے بلڈ پریشر کی بیماری پھیلتی ہے، معدہ خراب ہوتا ہے، دماغ خراب ہوتا ہے، ڈپریشن کا مریض بنتا ہے انسان، اور خام خواہ کی تھکاوٹ بلا وجہ. ہمارے دو تین دن پہلے کوئی صاحب میرے ساتھ آئے، تو وہ ہم نے جانا تھا جامعہ سے آنے کے بعد کہیں مارکیٹ جانا تھا، تو میں نے کہا بھائی میں تو لازمی سوؤں گا، میری تو عادت ہے. میں سو گیا 20 سے 25 منٹ، ٹائم کم تھا تو الارم لگا کے 20 منٹ سو اٹھ کے آیا، ان کو بھی سلا دیا، چپ کر کے شرافت سے سو جاؤ، 20 منٹ سو گئے وہ. اب اٹھ کے ہم گئے مارکیٹ میں، گھوم رہے ہیں فریش، جو بھی کام تھا لمبا کام تھا. میں نے کہا آپ مجھے بتاؤ کہ آپ کو کوئی تھکاوٹ کچھ محسوس ہو رہی ہے؟ کہہ رہے بالکل بھی نہیں، ایسا فریش ہوں. میں نے کہا اگر آپ وہ 15-20 منٹ بچانے کی خاطر کہ نہیں یہ بھی ہم کام میں لگا دیں، 15 منٹ بچانے کے لیے، 20 منٹ جو بچانے کے لیے کہ نہیں جی کام میں لگاؤ، تو اتنا کام بھی نہ ہوتا اور ابھی طبیعت تھک کے نڈھال ہو چکی ہو. تو یہ ہمارے نبی نے بتایا ہمیں. تو اللہ کیا فرما رہے ہیں؟ وَوَجَدَكَ کا ضَالًّا، بے خبر تھے، بہت سی چیزوں سے باخبر کر دیا. دنیا سیکھ رہی ہے آپ سے. یہ جو دانت صاف کرنا ہے نا، دانت صاف کرنا، یہ محمد صلی اللہ علیہ وسلم اگر دنیا کو نہ سکھاتے تو آج دنیا میں برش اور ٹوتھ پیسٹ ایجاد نہ ہوتے. یہ گوروں نے مسلمانوں سے سیکھا ہے، ان کو دیکھتے تھے یہ کیا کر رہے ہیں، تو کہیں یہ بھی کوئی چیز ہے کرنے کی. ورنہ دنیا میں دانت صاف کرنے کا رواج تھا ہی نہیں، کیونکہ جانوروں کو دیکھتے تھے یار یہ تو کوئی، بلی کو تو کبھی نہیں دیکھا ہم نے کلی کرتے ہوئے. انسان جانوروں سے سیکھتا ہے نا، اگر پیغمبر نہیں اس کی ہدایت دیں گے تو وہ کہاں سے سیکھے گا؟ وہ جانوروں کو فالو کرے گا، بھائی یہ کیا کرتے ہیں. تو وہ دیکھتے تھے کہ شیر کو تو ہم نے کبھی نہیں دیکھا کہ وہ خلال کر رہا ہو بیٹھا، گوشت کھاتا ہے، پتہ نہیں کیا کیا کھاتا ہے، اور نہ کبھی غرارے کرتے ہوئے دیکھا، نہ کلی کرتے ہوئے دیکھا. تو وہ یہی سمجھتے تھے کہ بھائی ایسا ہی ہوتا ہے، تو وہ دانت نہیں صاف کرتے تھے. یہ جو ابھی فرعون کی لاش دریافت ہوئی ہے، اس کی تو ایک ایک پارٹ پہ، باڈی کے ایک ایک پارٹ پہ ریسرچ ہوئی ہے نا، تو اس ریسرچ میں سائنسدانوں کی ایک ریسرچ یہ بھی سامنے آئی ہے کہ ان کے دانتوں پہ ریسرچ ہوئی ہے، جس سے پتا چلا ہے کہ فرعون کے ساتھ جتنی لاشیں دفن تھی ان میں سے کسی کے میں بھی دانت صاف کرنے کا رواج تھا ہی نہیں. دانتوں کی کیفیت سے انہوں نے اندازہ لگا لیا سائنسدانوں نے، یہ دانت ہی نہیں صاف کرتے تھے. تو یہ کس نے سکھایا دانت صاف کرنا؟ کوئی ورک شاپ ہوئی تھی اس زمانے میں، کوئی یونیورسٹی تھی؟ نبی صلی اللہ علیہ وسلم اتنی زیادہ مسواک، سونے سے پہلے مسواک، سو کے اٹھتے سب سے پہلے مسواک. اور آج سائنس کہتی ہے کہ بھائی سب سے زیادہ بیماریاں کہاں سے جاتی ہیں؟ دانتوں کے راستے جاتی ہیں پیٹ میں، اور دانت سب سے زیادہ گندے ہوتے ہیں، سب سے زیادہ. کیونکہ آپ ذرا سی کوئی چیز، روٹی اندر رہے گی 2-3 گھنٹے کے بعد وہ سڑنا شروع ہو جاتی ہے، اب آپ کو پتہ ہی نہیں. تو عجیب عجیب دانت ہیں لوگوں کے، اللہ معاف فرمائے. تو یہ علم کہاں سے آیا؟ نہانے کا علم کہاں سے آیا؟ یہ نبی صلی اللہ علیہ وسلم، گورے نہیں نہاتے تھے، گورے خود اعتراف کرتے ہیں کہ ہم نے نہانا مسلمانوں سے سیکھا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، صحیح حدیث ہے، حق علی کل مسلم ان یغتسل فی کل اسبوع مرۃ. یہ اس عرب کو کہا جا رہا ہے جن عرب کے پاس پانی نہیں ہے، ان کے پاس تو پانی نہیں تھا، ریگستانوں میں لمبے لمبے سفر کر کے گہرے گہرے کنویں کھود کے پانی نکالے جاتے تھے، اور ان کو بات بات پہ پانی کے استعمال کا حکم دیا جا رہا ہے. آج تو ہمارے یہاں نلکے لگے ہوئے ہیں نا، تو ہمیں سمجھ میں آ جاتا ہے، اگر ہمارے یہاں یہ اتنا پانی نہ ہوتا ہم کہتے ہیں یار کیا ٹینشن ہے، صبح اٹھ کے بھی وضو کرو، پھر دوپہر بھی وضو کرو، پھر عصر میں بھی وضو کرو، پھر مغرب میں بھی، پھر عشاء میں بھی، پھر نہاؤ بھی، یہ کیا مسئلہ ہے؟ تو ہم بھی ٹیشو پیپر ایجاد کر لیتے، کوئی کیمیکل کہ ذرا سا کوئی مسئلہ ہوا تو یوں یوں لگایا بس ٹھیک ہے، پانی کا استعمال ہی نہ ہوتا، نہ قضاء حاجت کے بعد پانی کا استعمال ہوتا ہے، وہ بھی ٹیشو پیپر اور اسپرے چل رہے ہوتے، جیسے فرانس میں کہتے ہیں نا، تھوڑی بدبو آ رہی ہے، اسپرے مارا منہ میں، اور بات کی آپ سے، کلی نہیں کرے گا، منہ نہیں دھوئے گا. وہ ایک صاحب دبئی مجھے کہنے لگے، فلپینی پتہ نہیں ہاتھ کیوں نہیں دھوتے، یہ کیمیکل سے ہاتھ صاف کرتے ہیں اس کے بعد کھانا کھاتے ہیں، کبھی جا کے دھو لو. میں نے کہا یہ کیمیکل بھی اب آیا ہے جب انہوں نے دیکھا، اور یہ اس لیے نہیں آیا کہ صفائی پسند ہیں، جب ان کے ڈاکٹروں نے تحقیق کی بھائی آدھی بیماریاں تو اسی وجہ سے ہو رہی ہیں کہ ہاتھ نہیں دھوتے کھانے سے پہلے. اور ہمارے نبی نے 1400 سال پہلے ہمیں کھانے سے پہلے ہاتھ دھونے کا حکم دیا ہے، 1400 سال پہلے. اس لیے مسلمانوں میں رواج ہے، غیر مسلم قوموں میں کھانے سے پہلے ہاتھ دھونے کا رواج ہے ہی نہیں. اب وہ پریشان ہو گئے کہ یہ بیماریاں کیوں پھیل رہی ہیں، تو پتہ چلا سائیں ہاتھوں سے بیماریاں ہیں، تو نالائقوں نے پھر بھی اتنا نہیں کیا کہ اب دھلوا دو، کہیں یہ تو بڑی ٹینشن والا کام ہے یار ہاتھ دھو. تو انہوں نے کیا کیا کہ بھائی ایک تو ہاتھ سے کھانے کا رواج ختم کرو، چمچوں سے کھاؤ. چمچوں میں کتنی پرابلم ہو رہی ہے، وہ یوں کر کے کانٹے سے یوں پکڑا، بھائی اٹھا کے منہ میں ڈالو یار ختم، हम एक दोस्त के साथ गए बारबेक्यू खाने के लिए, तो वो चिकन टिक्का था, तो वो कांटे से ना, एक कांटे से यूं पकड़ा हुआ, चमचे से यूं कर रहा हूं, तो बैलेंस आउट हो रहा है ना उनका। तो एक साहब बैठे हुए थे, उन्होंने कहा यार क्या जरूरत है इस तकल्लुफ की, उठाया ऐसे दांत से रखा, चीर गया। मजा भी आता है खाने में। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने बकरे की रान खाई है ऐसे उठा के, ऐसे हदीस में आता है, इमाम तिर्मिजी ने बाप बांधा है, इन हशुल लहम बाबु मा जाअ फिन हशुल लहम नहशन, इस बारे में बाप के गोश्त को दांत से चीर के खाया जाए। छुरी से काट के भी नबी ने खाया, वो भी जायज है। आप ऐसा ना हो हर जगह दांत फाड़ के बैठे हुए हो, दांत ही बत्तीसी निकल के आ जाए। तो लेकिन नबी ने ऐसे भी खाया, नबी से ज्यादा कोई तहजीब याफ्ता हो सकता है? नबी को तो इसमें हया नहीं आई कि मैं अपने दांतों से गोश्त नोच के खा रहा हूं, और आपको आती है यूं तकल्लुफ में लेडीज की तरह यूं यूं करके लगे रहते हैं उसमें, हाथ धो आराम से खाओ यार, बाद में जाके धो लो खत्म। हाँ हाथ धोने की जगह नहीं है फिर एक मजबूरी है, फिर छुरी कांटे से खा ले आदमी। तकल्लुफ ये इन लोगों के यहां जो कांटे छुरी आए, इसलिए कि ये नालायक हाथ नहीं धोते थे, तो इन्होंने फिर इतनी चीजें ईजाद कर ली कांटे, और उसके टेंशन कितनी है उसमें, एक आदमी खाना खाता है 10 किस्म के बर्तनों को वो गंदा कर देता है, उसको धोने में घंटा लगा देंगे ठीक है ना बाद में, तो इससे बेहतर नहीं था कि हाथ धो लेते और फिर उसी से खा लेते। नाखून काटते नहीं है तो ये इस वजह से भी हाथ से नहीं खा सकते कि नाखूनों में मैल, हमें शरीयत ने हुक्म दिया नाखून काटना जरूरी है, नमाज मकरूह होती है नाखून काटे बगैर। तो ये 1400 साल पहले कहां से उलूम आ रहे हैं, कौन सिखा रहा है, कहां से आ रहे हैं इतनी सारी बातें? कोई यूनिवर्सिटी नहीं है, कोई तरक्की याफ्ता कौमें नहीं थी उस वक्त, और ये इतने साफ सुथरे हुआ करते थे। एक दफा का जिक्र है, मुसलमान एक दफा का जिक्र है कि इतने साफ सुथरे हुआ करते थे, अब नहीं होते, अब शरीयत को छोड़ दिया ना तो अब गंदे हो गए। जब मुसलमान अपने दीन को फॉलो किया करते थे तो इतने साफ सुथरे होते थे कि तारीख की किताबों में ये गोरों ने लिखा है कि जब मुसलमान के पास ये यूरोपियन आते थे ना, इनके बादशाह मुजाकरात के लिए सफीर बन के आया करते थे या सफीरों को भेजा करते थे, तो फिर मुसलमान खुलफा क्या करते थे, पहले उसको वॉशरूम में गुसल दिलवाया करते थे कि नहा के बिठाना हमारे पास, नहला के उसको नहलाते थे। उनके जो सरकारी ओहदेदार होते थे, सरकारी ओहदेदार सदर वजीर आजम और उनके सुफारा इस टाइप के लोग, उनको धुलवाया जाता था, नहलाया जाता था, उनकी खुशबू लगाई जाती, फिर बादशाह के सामने लाके बैठाते, अब बैठो, क्योंकि वो बदबू इतनी आती थी कि उनसे बर्दाश्त नहीं होती। एक दफा एक मलका आई किसी यूरोप में, किसी मुल्क का नाम नहीं लूंगा, किसी पे तंज मकसद नहीं, मलका थी वो किसी यूरोपियन कंट्री की, किसी मुल्क की मलका थी। जब वो हमारे खिलाफत उस्मानिया थी ना, इसकी मलका से मिलने के लिए आई है, तो उसको भी पहले नहलाया गया है। मलका जो थी ना खिलाफत उस्मानिया की, जो उसकी बादशाह की बीवी थी खलीफा की, उसने कहा कि इसको पहले नहलाओ, क्योंकि हमारे तजुर्बा है कि इतने ज्यादा बू आती है इनके जिस्म से कि हमें बर्दाश्त नहीं हो। उनको नहलाया जाता था, उनको वॉशरूम में जलाया के भाई आप नहाएं, अच्छी तरह से नहाने का तरीका बताया जाता था, फिर उनके स्प्रे स्प्रे करके फिर लाके बिठाया जाता। ये बादशाहों का हाल था। मैंने एक तहरीर पढ़ी एक अरब आलिम की, उसमें उन्होंने 100-150 या 200 साल पहले फ्रांस का कोई शहजादा था, उस शहजादे का दावतनामा छापा था उन्होंने, वो कहीं अखबार में आया होगा या कहीं, तो दावतनामा छापा था। उस दावतनामे में शहजादे ने अपनी शादी का दावत, वलीमे की दावत रखी हुई थी, उस दावतनामे में उसने ये छापा था कि जो हजरात भी, जाहिर रॉयल फैमिली के लोग ही आएंगे, जो हजरात भी शादी में शिरकत के लिए आएंगे, खाने के बाद उनसे गुजारिश है कि बर्तन में थूके नहीं, बर्तन में खाने के बाद थूके नहीं, और दस्तरखान से नाक साफ ना करें। ये उसमें लिखा हुआ था, इन्होंने कार्ड छापा था, उसमें कार्ड का हवाला दिया था। ये रॉयल फैमिलीज का हाल था, खाना खा लिया तो उन्होंने कर रहे हैं, ये तो उन्होंने बाद में सोचा है कि भाई ये गलत जा रहे हैं हम, बाद में उन्होंने सोचा। तो भारत अच्छा सोचा, और हमने सोचना, हमारे नबी हमें जिस ट्रैक पर चलाकर गए थे हम उस पर भी नहीं चल रहे, हम उनके पीछे भाग रहे हैं, वो हमसे सीख के गए और आज हम उनके हर चीज में उनको फॉलो कर रहे हैं। अब अगर वो उनके यहां गंदा रहना सही है तो हम मारे गए, उनकी जो सफाई की चीजें हैं वो हम नहीं ले रहे, उनकी जो गंदगी की चीजें हैं वो ले रहे हैं। उनके रोड कम से कम साफ होते हैं, घर साफ होते हैं, बर्तन साफ होते हैं, हमारे रोड वोड साफ नहीं होते। एक साहब ने मुझे बताया कि यूके में एक पूरी कॉलोनी है, इंडियन और पाकिस्तानी रहते हैं वहां पर। कह रहे हैं बिल्कुल जाओ तो ऐसा लगता है जैसे आप पाकिस्तान में आ गए या इंडिया में आ गए। मैंने कहा कैसे लगता है? कह रहे हैं ऐसा प्यारा माहौल, एकदम अपना घर याद आ जाए। क्यों? कह रहे हैं वो जगह जगह गुटके की और पान की पीके, कचरे के ढेर, इतना अच्छा खूबसूरत लुक आता है ना, पान की पीके और कचरे के ढेर और मरे हुए कुत्ते, ऐसा प्यारा लगता है, बिल्कुल अपना कराची याद आता है, लाहौर या कराची ऐसा लगता। क्योंकि वो अजीब सा लगता है ना, देख देख के 10 साल से कोई यूके में रह रहा है, सड़कें साफ, कोई कुत्ता मरा हुआ नजर नहीं आ रहा, कोई बिल्ली नहीं मरी हुई, पान की पीक रहती, तो आदमी परेशान हो जाता है इससे। मुझे अपना याद आया, मैं मक्का में जब गया था, जब मैंने 2013 में हज किया, तो मक्का में ना उस वक्त कोई हड़ताल चल रही थी, कोई उनकी मुलाजमीन को निकाला जा रहा था जो जिनके पास वो नहीं थे, जो इकामा नहीं था, तो वो जो मुलाजमीन भागते फिर रहे थे, तो सफाई वाले जितने मुलाजमीन, ज्यादातर बांग्लादेश के और पाकिस्तानी और इंडियन होते हैं वो, तो वो सब गायब हुए थे, जिसकी वजह से कचरा बहुत, मक्का की गलियों में बहुत कचरा इकट्ठा हो गया। तो मैं जब मक्का की गलियों में घूमता था तो मैंने कहा तो बिल्कुल लियारी है, तो बिल्कुल मच्छर कॉलोनी लियारी, और बिल्कुल कराची का लुक आ रहा है यार, इसमें बिल्कुल वैसा लग रहा था कि हम सऊदीया में है ही नहीं। तो हम कहीं भी कचरे का ढेर देखते हैं तो हमें अपना वतन याद आ जाता है, और बड़ा अच्छा सा वाकई, और खुदा की कसम अच्छा फील हो रहा था, कचरे की वजह से नहीं, इसलिए कि अपने मुल्क से तो इंसान को मोहब्बत होती है ना, तो मक्का से भी मोहब्बत थी, लेकिन वो तो हम थे कई दिनों से, तो हमें अपनायत भी नजर आना शुरू हो गई। तो मैं सोच रहा था यूके वाले को कितना मजा आया होगा, यूके वाले को, क्योंकि वहां तो बहुत सफाई होती है, तो उसने जब गली में पान की पीक पहली देखी होगी तो क्या बचपन याद आ गया होगा। वो शेर है, लेकिन बड़ा अजीब सा शेर है, वो मैं सुनाता नहीं, रहने दें उसको। तो क्या बात चली थी, तो अल्लाह ने 3 नेमतें बयान की। पहली नेमत क्या कि हमने आपको यतीम बनाया, दूसरा हमने आपको इल्म से महरूम पाया तो हमने आपको इल्म दे दिया, तो इसका शुक्र अल्लाह ने क्या फरमाया, अम्मा बिनियमति रब्बी का फहद्दिस, आप पर जो अल्लाह की नेमत हुई है उसको बयान करेंगे। तभी कहते हैं बाज़ उलमा कि हदीस को हदीस इसलिए कहा जाता है, हदीस कहते हैं बयान, जो किसी का बयान होता है। तो नबी ने जो कुछ कहा उम्मत को वो उस इल्म की बुनियाद पर जो अल्लाह ने आपको दिया, वमा हुआ अलल गैब बिज़नीन, अल्लाह ने हमें बता दिया कि मैं इनको जितना इल्म दूंगा ये उस पर बखील नहीं है। बाज लोगों के पास कभी इल्म होता है ना तो उसको छुपा के रखते हैं ताकि सामने वाले को पता चल जाए तो फिर वो तो मेरे बराबर वो भी पहुंच जाएगा, उसके पास भी मालूमात हो जाएंगी, तो कंजूसी से काम लेते हैं। एक हकीम थे पंजाब में, वो बड़े जबरदस्त हकीम थे, कैंसर का इलाज करते थे। आगा खान में किसी को, आगा खान ने मुस्तरद कर दिया कि आपका इलाज नहीं हो सकता, तो पंजाब में वो हकीम साहब ने कहा कि मैं इलाज करता हूं। वो मरीज वहां गया और वो हकीम साहब ने इलाज कर दिया उसको। अब बताने वालों ने हमें बड़े मुस्तनद जरिए से मुझे ये बात पता चली है कि आगा खान वाले ना डॉक्टर ने उनसे राबता किया, हकीम साहब से, यार कोई नुस्खा है तो हमें भी बताओ ना, उस आम करो इसको। उन्होंने कहा नहीं, मेरी इतनी बाप दादा से जद्दी पुश्ती से एक नुस्खे चले आ रहे हैं और मेरी इतना इल्म है, मैं क्यों बताऊं। वो मर गए हकीम साहब वो नुस्खा लेके। क्यों? इसलिए कि वो ये समझते थे कि अगर मैंने बता दिया तो ये तो आम हो जाएगा तो मेरे पास कौन आएगा। अल्लाह के बंदो, जब अल्लाह ने तुम्हें एक चीज दी है तो तुम पब्लिक को बता दो, शुक्र अदा करो कि अल्लाह मेरे जरिए से इंसानों की खिदमत ले रहा है। अब वो मर गए तो नुस्खा लेकर गए, अगर वो बता के जाते तो कितने लोगों को जिंदगी मिलती, कब्र में उसका सवाब मिलता कि नहीं मिलता। तो जैसे लोग माल पे कंजूस होते हैं ना, ऐसे ही इल्म पे भी बड़े बड़े कंजूस दुनिया में गुजरे हैं और अभी भी हैं, बताते नहीं है। एक बचपन का वाकया, मेरा पेट खराब हुआ, ठीक ही नहीं होके दे रहा था, मैं एक डॉक्टर के पास गया, उस डॉक्टर ने गोली दी, एक गोली से ठीक हो गया, एलोपैथिक डॉक्टर थे। मैंने कहा डॉक्टर साहब आपकी गोली से ठीक हो गया? उन्होंने बताया कि ये गोली बड़ी जबरदस्त है, इसी वजह से डॉक्टर देते नहीं है ये। मैंने कहा ये डॉक्टर हो गया ऐसी बातें कर रहे हैं? उन्होंने कहा असल में वो दे दें तो फिर मरीज आएगा नहीं उनके पास, मरीज दोबारा आएगा नहीं, तो वो चाहते हैं कि थोड़ा सा इस्लाही ताल्लुक कायम रहे उनसे। ये उनकी खैर ज्यादा मुबालगा कर दी उन्होंने, लेकिन होता है ऐसे, होता है ऐसे। दवाएं ऐसी दी जाएंगी जिसके कोई ना कोई साइड इफेक्ट हो, एक बीमारी ठीक हो तो दूसरी। अब वो उधर के पास, अभी किसी ने बताया कि कोई दिल के मरीज थे, उनको डॉक्टरों ने दिल का इलाज करके ऐसा कर दिया, उनके गुर्दे खराब कर दिए, ऐसी दवाएं दी, तो वो गुर्दे बैठ गए उनके, तो वो डॉक्टर के पास गए गुर्दे, उन्होंने कहा हम लोग दिल के हैं, गुर्दों से हमारा कोई वास्ता ही नहीं है, हमें नहीं पता आप इस दवा से आपके गुर्दे ठीक हुए खराब हुए। अब ये गुर्दों वाले के पास, वो गुर्दे वाला जब उनके गुर्दों की सेटिंग पे लाएगा, फेफड़े वाले के पास भेज देगा उसको, ठीक है ना, कहेगा कि आप फेफड़े खराब हुए, फेफड़े वाला जब कहेगा तो जिगर वाले के पास जाओ, ایک ہمارے حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالی فرمایا کرتے تھے کہ ڈاکٹروں کی مثال ایسے ہے, حضرت نے ایک بار نہیں کہا سینکڑوں بار کہا, حضرت عمر 80 سال تھی تو کوئی تجربہ ہوگا نا حضرت کا. حضرت فرمایا کرتے تھے کہ جیسے قمیض کا ایک پلو چھوٹا سا چکی میں اگر تھوڑا سا آ گیا تو تھوڑا نہیں آتا پھر, وہ کبھی ایسا ہوا کہ تھوڑا سا چکی میں پھنس گیا ہو تو تھوڑا سا پھنساؤ, نہ 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 وہ کھینچ لیتی ہے پورے کو, آپ کا قیمہ بنا کے نکالے گی وہ. تو فرمایا کرتے تھے کہ جو ڈاکٹر کے پاس چلا گیا تو مرنے سے پہلے اب وہ ڈاکٹروں کے جال سے نہیں نکل سکتا. ہو سکتا ہے اس میں حضرت مبالغہ کرتے ہوں سمجھانے کے لیے, لیکن ہمارے حضرت یہ ایک دفعہ نہیں, میں نے درجنوں دفعہ حضرت سے سنا ہے. تبھی ہمارے حضرت ایلوپیتھک کے قریب بالکل نہیں پھٹکتے تھے. لیکن میں آپ لوگوں کو مشورہ نہیں دے رہا, یہ ہر ایک کی بات ہر ایک کو نہیں ہوتی, وہ ہم بھی چلے جاتے ہیں ڈاکٹروں کے پاس کیونکہ حکیموں کا پتہ ہی نہیں چلتا. آج ایک حکیم صاحب کے پاس میں گیا, وہ بہت ماہر حکیم ہے لیکن اتنے بوڑھے ہو گئے, وہ حکیم تو بڑے زبردست ہیں شاندار, لیکن اتنے بوڑھے ہو گئے ہیں کہ میں جب گیا ہوں تو آدھا ایک میرا پیٹ کافی دنوں سے خراب چل رہا ہے, تو آدھے گھنٹے میں تو ان کی سمجھ میں آیا کہ میں کیا کہہ رہا ہوں, عمر بہت ہو گئی ماشاء اللہ. جو صحیح حکیم ہوتے ہیں وہ اتنے جلدی مرتے نہیں ہیں, وہ پھر بھی کچھ نہ کچھ کھا پی کے نا چلا رہے ہوتے ہیں. وہ اتنی گھنٹہ لگا ان کو بات سمجھانے میں, پھر وہ سمجھنے میں, پھر نسخہ لکھنے میں, یوں یوں کر کے لکھ رہے تھے یہ. میں نے کہا یار 4-5 نسخے ان کے لیے بھی میرا دل چاہ رہا ہے کہ میں بھی لکھوں ان کے. لیکن بہرحال حکیم بڑے شاندار ہیں, میں پتہ نہیں بتاؤں گا ان کا کیونکہ وہ نہیں آپ لوگ افورڈ کر سکتے, وہ بہت بدنظمی ہے ان کی طبیعت میں. آپ پہنچے سب سے پہلے, نمبر آپ کا ہو سکتا ہے سب سے آخر میں, کوئی ٹوکن سسٹم ہی نہیں رکھا ہوا انہوں نے, بالکل مجزوموں کی طرح چل رہے ہیں, کوئی آنے کا ٹائم ہی نہیں ہے. 4 بجے کا ٹائم دیا انہوں نے کہا ابھی ان کے قیلولے کا ٹائم شروع ہوا ہے تو 5 بجے آئیں گے, 5 بجے آئیں گے تو کون پہلے جائے گا پتہ ہی نہیں, عجیب سب اوٹ پڑا. پھر وہ بوڑھے اتنے ہو گئے کہ ان کی اولاد ان کو سمجھا نہیں سکتی, کہتے ہیں جیسے چلنے چلتے رہو, تو اتنا مجاہدہ برداشت نہیں ہوتا ہر ایک سے, لیکن ہے بڑے ٹائٹ, 2-4 ہی حکیم رہ گئے ہیں جو صحیح والے ہیں. تو اللہ نے کیا فرمایا کہ ہم نے آپ کو علم دیا ہے تو آپ نے کیا کرنا ہے, اس علم کا پرچار کرنا ہے. تو اللہ کے نبی نے بتایا اتنا علم, جو آپ کو پتہ چلتا آپ امت کو بتاتے چلے گئے. قرآن کہتا ہے کہ یہ بخل سے کام نہیں لیں گے, بی غنیم, غنین عربی میں بخیل کو کہتے ہیں, کہ یہ بخل سے کام نہیں لیں گے جو ہم نے ان کو علم دیا ہے. اور تیسرا اللہ نے احسان کیا کیا کہ وَوَجَدَكَ عَائِلًا فَأَغْنَى, ہم نے آپ کو محتاج پایا, غریب پایا, مسکین پایا, ہم نے آپ کو غنی کر دیا, دولت دے دی. حضرت خدیجہ سے جب آپ صلی اللہ علیہ وسلم کی شادی ہوئی تو حضرت خدیجہ نے آپ کو پیسہ دیا مزاربت پہ لگانے کے لیے, اس سے آپ صلی اللہ علیہ وسلم کے پاس مال آ گیا. تو اللہ نے فرمایا کہ جب اللہ نے آپ کو مال دے دیا, فَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ, اب کسی بھکاری کو جھڑکیے گا نہیں, کیونکہ آپ بھی غریب تھے. لیکن بھکاری سے مراد پروفیشنل نہیں ہے, جو واقعی مستحق ہو اس کی بات ہے. تو اب دولت آ گئی تو اب یہ نہیں کہ لوگوں کو بھگانا شروع کر دو, اب خیال کرو لوگوں کا. تو وہ جو آئے ہوئے تھے نا ان کو میں نے یہ سمجھایا, میں نے کہا اللہ نے آپ کو اگر کوئی نعمت دی ہے تو آپ لوگوں کو بھی بتا رہا ہوں اور اپنے آپ کو بھی بتا رہا ہوں, میں اپنے آپ کو بھی یہ ساری باتیں بتا رہا ہوں. تو بات کہاں سے شروع ہوئی تھی جلدی سے بتائیں, وہ عبد الرحمن اور وہ سب ہیں. ڈبل نام رکھنے میں تیسرا نقصان کیا ہے کہ آپ کو اپنے ابا کو جو پروٹوکول دینا چاہیے, میں اس پر لے کر چلا تھا کہ باپ کے مرنے کا کتنا نقصان ہے, اس سے پتا چلا کہ باپ کی زندگی کا فائدہ کتنا ہے. جب ایک چیز کے نہ ہونے کا نقصان بہت زیادہ ہے تو اس کا مطلب اس کا ہونا آپ کو اس نقصان سے بچا لیتا ہے. تو باپ کی بہت اہمیت ہے, ماں کا ٹھیک ہے 3 گنا حق زیادہ ہے, اس کی اپنی حیثیت ہے, لیکن نقصان باپ کے مرنے کا زیادہ ہوتا ہے. تو باپ کی کیوں ہے, ماں کا پھر 3 گنا زیادہ کیوں, ایک الگ ٹاپک ہے, اس پر میں کئی دفعہ پہلے بات کر چکا ہوں. تو اب آپ کو کیا چاہیے کہ آپ کی پہچان کس سے ہونی چاہیے, اپنے ابا سے. جب ابا سے پہچان ہونی چاہیے تو نام کا حصہ ابا کو بنانا چاہیے کہ نہیں بنانا چاہیے, ابا کے نام کو اپنے نام کا حصہ بناؤ. اگر آپ مفرد نام رکھو گے تو ابا کے نام کو اٹیچ کرنا آسان, جیسے میرا نام طارق مسعود, میرے بڑے بھائی کا نام طاہر مسعود, فوراً پتہ چل جائے گا یہ بیٹا یہ ابا. لوگ اب ڈبل نام رکھیں گے تو یہ نہیں پتہ نہیں چلے گا. تو باپ کو جو پروٹوکول ملنا چاہیے وہ پروٹوکول نہیں ملتا, سمجھ رہے بات کو. تو یہ 3 فائدے ہیں, 3 فائدے مفرد نام رکھنے میں. تو اس لیے آئندہ سے کوشش کیا کریں کہ اپنے بچوں کے نام بولو بھائی مفرد رکھیں, اب تو جو ہو گیا وہ ہو گیا. ایک اور خرابی یہ ہے کہ اب لوگوں نے ابا کا نام لگانا ہی چھوڑ دیا ہے, पहले तो चलो अब्बा का नाम 1 किलोमीटर के बाद आ रहा होता था, अब आ ही नहीं रहा होता। एक साहब है उनका नाम है जैसे मिसाल के तौर पर वसीम जमील, वसीम नाम जमील। मैंने कहा वसीम भाई आपके अब्बा का नाम जमील होने का नहीं, मैंने कहा अब्बा का नाम क्या है, अब्बा कुछ और नाम था। तो मैंने कहा जमील की क्या, कह रहे वैसे मुझे अच्छा लग रहा था तो मैंने जमील नाम लगा। कोई भी चीज अच्छी लगे उठा के अपने नाम के साथ फिट कर दो। तो भाई अब्बा का क्यों अच्छा नहीं लग रहा, अब्बा का क्यों अच्छा नहीं लग रहा, जाहिर है अब्बा ही अच्छे नहीं लग रहे। जो चीज अच्छी लगती है उसकी हर चीज अच्छी लगती है कि नहीं लगती, जो चीज अच्छी नहीं लगती उसकी कोई भी चीज अच्छी नहीं लगती। साहबा अच्छे लगते हैं तो लोग उनके नाम रखते हैं, पैगंबरों से मोहब्बत है, और अगर आपको फंकारों से मोहब्बत है तो उनके नाम आपको अब अपने बच्चों के नाम उस पर रखोगे। तो ये भी एक नुकसान है कि इसलिए ये नाम जो है ना ये मुफरद रखा करें। तो बात यहां से शुरू हुई थी कि अल्लाह ताला के दो नाम हैं अल्लाह और रहमान, तो रहमान और लफ्ज अल्लाह उसके साथ तो अब्द लगाना जरूरी है जब नाम रखा जाए, उसके अलावा किसी नाम के साथ अब्द लगाना जरूरी नहीं है। लेकिन अगर कोई इन शॉर्ट सिर्फ रहमान कह दे तो भी ठीक है, कहना नहीं चाहिए, बेहतर है कि अब्दुलरहमान कहें। बाकी ये कि ये खास अल्लाह का नाम रहमान में क्या खास बात है जो अल्लाह ने इसको अपने लिए सेलेक्ट किया है, ये फिर इंशाल्लाह मैं अगले हफ्ते इस पर बात करूंगा, क्योंकि पर्चियां सवालात की काफी ज्यादा जमा हो गई हैं, बहुत दिनों से मैं सवालात के जवाब नहीं दे रहा। तावीज बांधना या पहनना सही है जो ये हिफाजत या कोई और अच्छे काम के लिए दिया गया हो, तावीज अगर जायज तावीज है उसमें यानी कोई कुरानी आयत लिखी है या कोई तौहीद का मजमून है तो उसका पहनना जायज है, इस्तेमाल जायज है, लेकिन खिलाफ औला है। ये जो बाज लोग कहते हैं कि तावीज हर हालत में शिर्क है और उस पर हदीस पेश करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मन अल्लाका तमीमतन फकत अशरक औ कमा कहा सल्लल्लाहु अलैहि वसल्लम, जिसने कोई तावीज लटकाया उसने शिर्क किया। तो हम ये कहते हैं इससे शिरकिया तावीज मुराद है, इससे वो तावीज मुराद नहीं है जिसका मजमून दुरुस्त हो। इसकी दलील यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने रुकिया को भी शिर्क करार दिया है। रुकिया कहते हैं दम करना, जबकि दम करने के जवाब को सब मानते हैं और हदीस से साबित है। तो हम कहते हैं जैसे वहां दम से मुराद शिरकिया दम मुराद है, तो यहां तावीज से मुराद भी शिरकिया तावीज मुराद। एक साहब मुझसे उलझने लगे, कहने लगे नहीं ये तो हदीस में आता है शिरक है। तो मैंने कहा ये कैसी बात है कि एक आदमी ने पर्ची पे या अल्लाह मदद लिख के लटका दिया, तो अल्लाह से मदद मांग रहे उसको शिरक कैसे कह सकते हैं आप? कहते नहीं उसका यकीन पर्ची पर है। भाई पर्ची पर नहीं है, उसका यकीन उस मजमून पर है जो पर्ची के अंदर है, वरना सिर्फ पर्ची लटका लेता ना। मैं मोबाइल की दुकान पे खड़ा हुआ था तो हमारे एक दोस्त मोबाइल खरीद रहे थे, तो वो मोबाइल की बहुत कीमत बता रहे थे 50,000 है। तो वो हमारे जो दोस्त थे वो बेचारे देहाती थे, उन्होंने कहा यार 50,000 नहीं मैं 40 का लूंगा। उसने कहा नहीं भाई डब्बा भी दे रहा हूं, डब्बा यानी डब्बे के साथ है ना पूरी पैकिंग है, डब्बा भी दे रहा हूं 50,000 का। उन्होंने कहा नहीं नहीं भाई मैं तो 40 का लूंगा। उसने कहा भाई डब्बा है डब्बा दे रहा हूं। उसने कहा डब्बा खुद रख लो मुझे सिर्फ मोबाइल दे दो, मैं डब्बे का क्या करूंगा, मैं 10,000 का डब्बा खरीद। तो वो जाहिर गलत थी ना, तो डब्बे से मुराद सिर्फ डब्बा नहीं है, डब्बे का मतलब क्या था कि इस मोबाइल की वैल्यू डब्बे से होगी, मकसद तो मोबाइल है, डब्बे से पता चलेगा कि ये मोबाइल क्या है, कि भाई ये चोरी का नहीं है और ये नया मोबाइल है और वारंटी है, ये सब चीजें। तो मुझे बहुत हंसी आई उनकी बात पे जब वो बार बार कहते हैं डब्बे के साथ, ना डब्बा खुद रख ले मोबाइल मुझे दे दो तू 40 में, 10,000 का डब्बा खुद ही रख लो। तो दुकान वाला भी हंस पड़ा। तो ये पर्ची खुद मकसूद नहीं होती, पर्ची के अंदर जो मजमून है वो मकसूद होता है। लिहाजा अगर वो मजमून जायज है तो उसको नाजायज कहना इसकी कोई दलील नहीं हमारे पास। अलबत्ता ये खिलाफ औला है, खिलाफ औला इसलिए है कि जब तुम अल्लाह से मदद मांग रहे हो तो यूं मांगो ना या अल्लाह मेरी मदद कर दे, यूं कह दो ना, पर्ची लिख के लटकाने की क्या जरूरत है, क्या ख्याल? और इसमें शिर्क का शायबा है, बल्कि शिर्क का शायबा नहीं कहना चाहिए, शिर्क का जरिया बनती है चीज, क्योंकि जो लोग इन चीजों पे ज्यादा यकीन रखते हैं वो सारी जिंदगी फिर पर्चियों पे ही पलते हैं। फिर वो दम करके धागा बांध लेंगे, फिर वो दम करके पर्ची बांध लेंगे, फिर वो ये कर देंगे वो कर देंगे। इसी वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम ने चाहे जायज तावीज भी क्यों ना हो, जायज तावीज भी क्यों ना, उसकी हौसला शिकनी की, उसको पसंद नहीं किया। खुद आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी तावीज नहीं बांधा। हौसला शिकनी कैसे किया? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी उम्मत में 70,000 लोग बगैर हिसाब किताब के जन्नत में दाखिल होंगे जो तावीज नहीं करते थे। तो इसलिए इन चीजों से दूर भागो। और आजकल तो इसमें नाम पे फ्रॉड बहुत है, वही लिख के कुछ भी कोई लगा के लगा देता है और आप पता नहीं क्या समझते। मैंने जितने लोग तावीज में पढ़ने वाले देखे हैं वो कभी भी मैंने उनको नहीं देखा कि वो इन चीजों से कभी बाहर निकले हों। दुआ मांगो अल्लाह से। سارے کام پورے ہوں گے آپ کے. ہمارے حضرت مفتی رشید احمد صاحب رحمہ اللہ کبھی تعویذ نہیں پہنتے تھے, میں بھی نہیں پہنتا. کبھی کبھار پبلک کو بہت پیچھے پڑے نا, اس کو لکھ کے دے دیتا ہوں. اب آپ کہیں گے خود نہیں پہنتے تو اور منع بھی کرتے ہو, لکھ کے کیوں دے دیتے ہو؟ تو اس پر ایک واقعہ ہے کہ ایک آدمی روزانہ پان کے پتے لے کے نکلتا تھا, جو ملتا اس کو پان کھلاتا جی, کتھا چونے لگا کے کھائیے, خود نہیں کبھی کھاتا تھا. کسی نے کہا یار یہ کیا ہے کہ لوگوں کو پان کھلاتے ہو خود نہیں کھاتے؟ تو اس نے کہا بکریاں چرانا سنت ہے, گھاس کھانا سنت نہیں ہے. بھائی بکریوں کو چرانا سنت ہے نا, پتے وتے کھلاتے رہو, یہ تھوڑی کہ خود کھانا شروع کر دو. تو میں بھی ان کو بکریوں کی طرح, بعض لوگوں میں توکل نہیں ہوتا, وہ پیچھے پڑے ہوئے ہوتے ہیں, جن آ رہا ہے, چڑیل آ رہی ہے, بھوت آ رہا ہے, پھر یہ ڈر ہوتا ہے کہ اگر ہم نے نہیں دیا اس کو تو یہ کہاں چلا جائے گا, یہ کہیں مزار پہ چلا جائے گا الٹے. تو اس لیے ہمارے بعض اکابر تعویذ اس لیے دے دیا کرتے تھے کہ بڑی برائی سے بچنے کے لیے چھوٹی برائی, جو جائز حد تک ہو, گنجائش تو ہے بہرحال اس میں کرنے کے لیے. ورنہ وہ بھی کہتے تھے کہ اس کا اثر اتنا نہیں ہے جتنا دعا کا اثر ہے. ایک ہے یا اللہ مدد لکھ کے پرچی پہ لگا دیا, اور ایک ہے آپ نے اللہ سے ویسے ہی دعا مانگ لی صلاۃ الحاجت پڑھ کے, اللہ میری مدد کر دے. یونس علیہ السلام جب کشتی میں وہ گئے اور سمندر کی تہ میں گئے تو لا الہ الا انت سبحانک انی کنت من الظالمین پڑھا تھا, یہ پرچی پہ لکھ کے گلے میں لٹکایا تھا. بولو نا بھائی. زکریا علیہ السلام کی اولاد نہیں ہوئی بڑھاپے تک, ہمارے یہاں کسی کی اولاد نہ ہو رہی تعویذیں لگانا شروع کر دیتے ہیں, وہ بیوی بی کو یہ گھول کے پلا دو, شوہر یہ گھول کے پی لے. زکریا علیہ السلام کی ساری زندگی اولاد نہیں ہوئی, پریشان, دعا مانگتے رہے, دعا مانگتے رہے. پھر آخر سورہ مریم میں اللہ نے ذکر کیا کہ محراب میں کھڑے ہو کر اللہ کے سامنے گڑ گڑائے, کاف ہا یا عین صاد, اللہ نے ان کا کیسا تذکرہ کیا ہے. ذکر رحمتی ربی کا عبدہ زکریا, یہ تیرے رب کی اس رحمت کا تذکرہ ہے جو تیرے رب نے زکریا پر رحمت کی. اذ نادا ربہ نداء خفیا, جب زکریا نے اپنے رب کو چپکے سے پکارا, یہ نہیں کہ چپکے سے تعویذ لکھ کے گلے میں باندھ دیا. اگر حضرت زکریا تعویذ لکھ کے گلے میں باندھتے تو سورہ مریم میں ان کی یہ فضیلت بیان نہ ہوتی. چپکے سے کیوں پکار رہے ہیں؟ اس لیے کہ بڑھاپے میں اگر اولاد مانگنے کے لیے سب کے سامنے دعا مانگیں گے تو لوگ کیا کہیں گے کہ بھائی بڑھاپے سے دماغ خراب ہو گیا ہے, اس عمر میں کہاں اولاد ملتی ہے. اس لیے کہہ رہے ہیں کہ اللہ سب کے سامنے مانگتے ہوئے شرم آ رہی ہے, لیکن تو تو جانتا ہے کہ تو بڑھاپے میں بھی اولاد دے سکتا ہے. اذ نادى ربه نداء خفيا قال رب اني وهن العظم مني واشتعل الراس شيبا, اللہ میرے بال سفید ہو گئے, میری ہڈیاں بوسیدہ ہو گئی, ولم اكن بدعائك ربي شقيا, تیری رحمت سے مایوس نہیں ہوں. حبلی ملدن کا ولیا, اپنی طرف سے مجھے کوئی ولی, میرا کوئی بیٹا عطا کر دے. یریثنی ویرث من آل یعقوب, دنیا کے لیے اولاد نہیں مانگ رہا, میں پیغمبر ہوں, میں چاہتا ہوں میری یہ نبوت میرے بیٹے میں ٹرانسفر ہو, وہ بھی دین کا کام کرے, اور آل یعقوب جن کی میں اولاد میں ہوں ان کا نسب آگے چلے, اس لیے تجھ سے اولاد مانگ رہا ہوں. تو اللہ نے کیسی دعا قبول کی, کیسی دعا, یا زکریا انا نبشرک بغلام, فوراً فرشتہ آیا اور اس نے کہا کہ اللہ کہہ رہے ہیں زکریا ہم آپ کو ایک لڑکے کی بشارت دیتے ہیں, اسمہ یحیٰ, نام بھی ہم رکھ دیتے ہیں, اس کا نام یحیٰ ہوگا. لم نجعل له من قبل سمیا, اس نام کا اس سے پہلے آج تک ہم نے کوئی پیدا نہیں کیا ہے, اور ہم اس کو کتاب بھی دیں گے اور علم بھی دیں گے, نبوت بھی دیں گے, بچپن میں نبی بنا دیں گے. اگر زکریا علیہ السلام تعویذ لکھ کے لٹکا دیتے تو یہ فضیلتیں حاصل نہ ہوتی. میں اس لیے کہتا ہوں دعاؤں پہ زور لگاؤ, دعاؤں پہ, پڑھنے کو بتا دیں ہر وقت, حضرت یہ کام ہو رہا ہے کوئی پڑھنے کو بتا دیں, پیچھے پڑے رہتے ہیں. ایک صاحب آئے کہ وہ میرے جو ہے نا میرا بزنس نہیں ہو رہا, کچھ پڑھنے کو بتا دیں. میں نے کہا یہ پڑھا کرو, یا اللہ میرا بزنس ہو جائے, اللہ کو اس طرح بھی سمجھ میں آتا ہے, یہ پڑھ لیا نا کیوں بتانا. میں نے کہا اللہ کو یہ نہیں سمجھ میں آئے گا کہ اللہ میرا بزنس ہو جائے, میں پریشان ہوں. نہیں, اللہ کو وہی آئے گا جو یوں کر کے اتنی دفعہ 365 مرتبہ الٹے لٹک کے صبح نہار منہ, یہ والا پڑھو گے تو پھر اللہ کی سمجھ میں آئے گا, اگر سیدھے طریقے سے بول دیا تو اللہ کی سمجھ میں ہی نہیں آئے گا. تو یہ عجیب سی, فقیر جب آپ سے بھیک مانگتا ہے تو اس شرافت کے ساتھ کہتا ہے نا بھائی اللہ کے نام پہ 5 روپے دے دو, اور وہ آپ کا دل چاہتا ہے تو آپ دے دیتے ہیں, زیادہ پیچھے پڑے گا تو دے ہی دیں گے. تو اللہ کے زیادہ پیچھے پڑو تو اللہ بھی دے دیتے ہیں, اللہ تو چاہتے ہیں پیچھے پڑ کے مانگو نا, آپ پیچھے نہیں پڑنا چاہتے. آپ کہتے ہیں کہ جب ایسے جیسے بھیک مانگنے جا رہے اور تعویذ شیٹ صاحب کے ٹوپی پہ رکھ کے آ گئے آپ, اس پہ لکھا 50,000 روپے چاہیے, تو وہ سمجھے گا یہ دھمکی دے رہا ہے مجھے, کیا خیال ہے, وہ علاقہ چھوڑ کے بھاگ جائے گا. تو ہم بھی اللہ کو پرچیاں پکڑاتے ہیں, اور یہ تو جائز تعویذ کی بات کر رہا ہوں. ورنہ آج کل جو تعویذوں میں لکیریں وکیریں کھینچی جا رہی ہیں, ڈرامے بازی ہو رہی ہے, ان لکیروں سے کچھ بھی نہیں ہوتا. اور یہ یاد رکھو ان لکیروں میں کوئی ذائچے وائچے نہیں ہیں, ایسے اٹھا کے گھما دیتا ہے اس کو, نفسیاتی اثر ڈالنے کے لیے. اگر ٹائم ہے تو واقعہ سناؤں لکیروں کا, یہ بہت دیر ہو گئی. ہمارے ایک دوست تھے, ان کی والدہ پر اور بہن پر جن آتا تھا. مجھے انہوں نے خود واقعہ سنایا, کہہ رہے میں تنگ آ گیا, جن سے نمٹنا آسان تو نہیں ہے. تو میں چلا گیا کہیں کراچی میں, پتہ چلا یہ بہت بڑے ماسٹر ہیں جن ون بھوت کے نا, اسپیشلسٹ ہیں کوئی, یورپ امریکہ سے شاید پڑھ کر آئے ہیں کوئی. تو خیر میں گیا, انہوں نے کہا یہ میرا تو جادو ایسا بولتا ہے اور آپ تعویذ بنا یوں کر کے نا, ایسے کر یوں لکھا, حالانکہ کچھ بھی نہیں کر رہا. اس کو پتا ہے یار کہیں کبھی بنا دو, لیکن دکھانے کے لیے کہ یہ میں نے باقاعدہ پڑھا ہے, ایسے یوں 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 بنایا ایسے کر کے. پہلے ان کا نام لکھا مریضوں کا, جو اس کی والدہ اور بہن, لکھا یوں پرچی بنائی, بولا یہ آگ میں جلا کے اس کی دھونی دینی ہے جب ان پہ جن آ جائے. تو وہ کہہ رہے ہیں آگ میں جلا کے میں نے جب دھونی دی تو واقعی وہ جن بھاگنے لگا, چیخنے لگا. میں نے کہا یار کیا ذائچہ بنایا بھائی. کہہ رہے میں پہنچ گیا اگلے دن دوبارہ, اسے مجھے محبت ہو گئی, عقیدت ہو گئی. کہہ رہے ایک دن کیا ہوا کہ وہ ماڑی پور میں رہا کرتے تھے, ٹرک اسٹینڈ ہے نا, وہ جام ہوتا ہے, تو وہ ٹرک اڈا کا جام ہونا ان کے لیے اللہ کی رحمت بن گیا. کہ جن چڑھا ہوا ہے میں بھاگا ہوں, تو وہ ٹریفک جام تھا, میں پہنچ ہی نہیں پایا. میں نے کہا یار جن تو بیڑا غرق کر دیں گے. اب ٹائم نکل گیا تو میں گھر آیا پریشان. میں نے کہا یار ٹرائی مار کے دیکھو. کہہ رہے میں نے یوں 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 ایسے ایسے کیا نا, یوں یوں کر کے خود بنایا ایویں ادھر ادھر. پھر اس کو دھونی دے کے یوں کیا تو جن چیخنے لگا, بھاگنے لگا. کہہ رہے میں نے کہا یار یہ تو میں بھی کر سکتا ہوں. کہہ رہے پھر میں نے تجربہ کیا کہ بغیر یوں 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 کیا ویسے ہی دھونی دی, پھر بھاگنے لگا. پھر میں نے ویسے دھواں ان کی ناک کے آگے کر دیا بغیر کسی دھونی کے, پھر بھاگنے لگا. کہہ رہے میں نے کہا یہ کیا مسئلہ ہے؟ تو پتہ یہ چلا کہ جن تو ویسے ہی دھوئیں سے ڈرتا ہے, اور یہ حقیقت ہے. جن پانی سے بہت ڈرتے ہیں. کسی پہ جن چڑھا ہوا ہو نا تو پانی کے چھیٹے مارو, جن بھاگے گا. کسی پہ جن چڑھا ہوا اس کو نہلا دو, وضو کرا دو, جن وضو نہیں کرنے دے گا اس کو. یہ بتا دوں, کسی پہ جن چڑھا ہوا اس کو وضو خانے میں لے کے جاؤ, وضو نہیں کرنے دے گا. لیکن آپ دھکا لگا کے کراؤ. لوگ ڈرتے ہیں کہ مجھ پہ نہ چڑھ جائے. کوئی نہیں, کچھ نہیں ہوتا آپ پر, بے فکر رہیں. دھکا لگا کے مریض کو لے جائیں اور اس پہ کو وضو کرا دیں, تو دیکھو جن تھوڑی دیر میں بھاگ جائے گا. تو جن چند چیزوں سے ڈرتے ہیں, ایک پانی سے بہت ڈرتا ہے. وضو پاکی ہے نا, وضو طہارت ہے, غسل کرا دو تو ایسی چیخیں نکلیں گی اس جن کی. پھر اپنی دکان نہ کھول کے بیٹھ جانا. آپ نے ایک دفعہ وضو کرا دیا یا دھونی دے دی نا, جن دھوئیں سے بہت ڈرتا ہے, دھواں ناک کے قریب لے کے جاؤ نا تو جن بھاگتا ہے. تو اب ایسا نہ ہو کہ آپ اپنی خانقاہ کھول کے بیٹھیں کہ جن بھگانے کا, پھر آپ یہی تعویذ بنا بنا کے کروڑوں روپے کما لیں گے, مطلب حرام حرام ہوں گے وہ. تو یہ کوئی بھی کر سکتا ہے. تو اس لیے یہ آج کل جو تعویذ بن رہے تو ویسے ہی جائز نہیں ہے. تعویذ کے جائز ہونے کی شرط سب سے پہلے یہ کہ اس کا مفہوم واضح ہو, پتا ہو کہ کیا لکھا ہوا ہے, تاکہ کہیں شرکیہ چیز نہ لکھی ہوئی ہو اس میں. تو یہ بھی ایک تعویذ کے جائز ہونے کی شرط ہے. تو تعویذوں میں نہ پڑا کریں, اللہ سے دعائیں مانگا کریں, اس میں اللہ نے برکت رکھی ہے. تو یونس علیہ السلام نے بھی دعا مانگی, تعویذ لٹکایا. نبی صلی اللہ علیہ وسلم کی بھی سیرت ہی ہے, پریشان ہوتے تہجد میں اٹھ کے دعائیں مانگنا شروع کر دیتے. صحابہ کی بھی یہی سیرت تھی. یہ تو تعویذ کا تو جب چلا ہے رواج کے بچے چونکہ دعا نہیں مانگ سکتے, ان پہ بار بار پھونکنے کا ٹائم نہیں ہے تو ان کے باندھ دیا, تو اس کی بھی ضرورت نہیں ہے. بچوں پہ رات کو سورہ فلق سورہ ناس پڑھ کے دم کر دیا. دم کا اثر تعویذ سے زیادہ ہوتا ہے, وہ دم کر دیا کریں, یہ فائدہ ہے. مقتدین کا اقامت کے وقت حیا علی الصلاۃ, یہ نہیں پہلے کھڑے ہونا چاہیے, جیسے کہ فیضان مدینہ والوں کے ہاں ہوتا ہے. مدینہ والوں کے ہاں نہیں ہوتا, لیکن فیضان مدینہ والوں کے ہاں ہوتا ہے. مدینہ میں تو پہلے سے ہی کھڑے ہو جاتے ہیں, مگر فیضان مدینہ میں پہلے سے کھڑے نہیں ہوتے, کیونکہ وہ قہقہ مارنے سے وضو ٹوٹتا ہے. نماز میں اگر آپ قہقہ مار کے ہنسیں گے تو وضو بھی ٹوٹ جائے گا, نماز تو ٹوٹے گی ہی. انگڑائیاں لینا درست ہے یا نہیں مسجد میں اعتکاف کی نیت کے بغیر سونا اور کھانا حرام ہے یا نہیں؟ انگڑائیاں لینا درست ہے اگر آ رہی ہے انگڑائی, یہ بیان میں نہ لیں صبح صبح اٹھ کے. ایک دفعہ بلی کو دیکھا جب صبح اٹھتی ہے, ایک دفعہ اچھی طرح سے انگڑائی لیتی ہے. اس کے بعد لوگ ہماری قوم کیا کرتی ہے, صبح سے انگڑائی لینا شروع کرتی ہے, رات کو انگڑائیاں رات تک انگڑائیاں ہی لیتی رہتی ہیں. ایک دفعہ صبح اٹھے تو تھوڑی سی انگڑائی شنگڑائی لی, آنکھوں کو مسئلہ اپنے, اس کے بعد کام پہ چلے. دوسرا کیا پوچھا تھا؟ مسجد میں بغیر اعتکاف کی نیت کے بھی کھا سکتے ہیں سو سکتے ہیں, جائز ہے. لیکن مسجد کو کھانے اور سونے کی جگہ بنانا جائز ہے. ایسا نہ ہو کہ آپ چائے کا ہوٹل کھول کے بیٹھ جائیں یہاں. جائز ہے مسجد میں کھانا بھی سونا بھی تمیز کے ساتھ. حضرت علی رضی اللہ تعالی عنہ کا, جب حضرت فاطمہ رضی اللہ تعالی عنہ سے کسی بات پہ اختلاف ہو گیا تھا, میاں بیوی میں ہو جاتا ہے, آپ صلی اللہ علیہ وسلم گھر آئے, حضرت فاطمہ سے پوچھا کہ علی کہاں ہے؟ انہوں نے فرمایا کہ وہ کچھ ناراضگی ہو گئی ہے, غصے سے گھر سے باہر چلے گئے. تو آپ صلی اللہ علیہ وسلم گئے تو دیکھا حضرت علی رضی اللہ تعالی عنہ مسجد نبوی میں सो रहे थे, मिट्टी मिट्टी थी, उसमें कच्चा फरस था। तो आपने फरमाया या अबा तुराब, महब्बस है मिट्टी वाले। तो उस वक्त से हजरत अली का नाम क्या पड़ गया? अबू तुराब। एक राफिजी ने हजरत अली को गाली दी, बोला अबू तुराब तू तो मिट्टी वाला है, यानी खाक वाला है। तो उन्होंने फरमाया कि ये मेरे लिए फखर है क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुझे मिट्टी वाला कहा है। कैसी हमें मिलता है ना, देखो से ये भी पता चलता है कि ससुर अगर घर आए और पता चले कि मेरी बेटी का मेरे दामाद से झगड़ा हुआ है तो सीख पा ना हो। नबी सल्लल्लाहु अलैहि वसल्लम बड़े आराम से गए जाके, बड़ी मोहब्बत से उठाया। क्यों ये साहिर करने, भाई तो चलता है होता है। ये नहीं कहा कि मेरी बेटी तुम्हारे निकाह में है, मैंने क्या अली तुम्हें इसलिए दी थी कि तुम घर से लड़के आओ और मस्जिद में आके सो जाओ। हम होते तो क्या करते, इसलिए मैंने शादी की थी। जरगे बुलाते बिठाते कुछ भी नहीं। हजरत फातिमा से पूछा कहां है, फरमाया झगड़ा हुआ था, चले गए। चलो भाई ठीक, उनको भी नहीं डांटा कि क्यों हो गया। तो बहुत हल्का लेना चाहिए कि फैमिली मैटर को, लड़े सही है ना, इससे बड़ा फायदा होता है। हाँ एक हद तक, बहुत ज्यादा हो रहा हो तो फिर मामला खराब हो जाता है, चलता है। खवातीन का घर में मिलाद कराना सही है जिसमें वो नातें पढ़ती हूं, अगर चार दीवारी के अंदर अंदर है तो फिर जायज है। घर की खवातीन की आवाज घर से बाहर नहीं जानी चाहिए। तो मिलाद में सिर्फ नातें हों, शिरकियां नाते ना हो, जायज नाते हों। उसके बाद खड़े होकर सलातो सलाम ना पढ़ा जाए, ये बिदत है। अगर खड़े होकर दुरूद पढ़ना अदब होता तो नमाज में तहियात के बाद हमें दुरूद पढ़ने का हुक्म ना होता, बल्कि क्याम की हालत में हमें दुरूद पढ़ने का हुक्म। क्या ख्याल है भाई, नबी ने हमें क्या सिखाया? नमाज में दुरूद कब पढ़ोगे? बैठने की हालत में। तो पता चला कि खड़े दुरूद के लिए खड़े होना ये नबी की सुन्नत नहीं। खाना काबा या किसी मुकद्दस जगह की तस्वीर ये या शबी की एहतियात करना चाहिए कि इसकी तरफ पांव कर, हाँ पांव कर सकते हैं। मुफ्ती तारिक साहब, क्या बहन और भाई को ज़कात दी जा सकती है? दी जा सकती है, बहन अपने भाई को, भाई अपने बहन को ज़कात दे सकते हैं अगर वो गरीब है। इसमें दुगना सवाब है, हदीस में आता है रिश्तेदारों को ज़कात देने में दुगना सवाब है। एक तो गरीब की मदद और दूसरा रिश्तेदारी जोड़ने का। और ये बताना जरूरी नहीं है, बल्कि ना बताए नीयत करना जरूरी है कि मैं ज़कात दे रहा हूं। उसको क्या बताए कि हदिया दे रहा हूं, गिफ्ट दे रहा हूं। फजर की नमाज खड़ी हो गई और कुछ लोग जमात छोड़कर सुन्नत पढ़ना शुरू कर देते हैं और सुन्नत पढ़ने के बाद जमात में शामिल होते हैं, कैसा करना चाहिए? जब देखो फजर की नमाज खड़ी हो जाए ना तो उस बरामदे में सुन्नतें पढ़ना दुरुस्त नहीं है जहां जमात हो रही है। सुन्नतें पढ़नी है तो बिल्कुल कोने में सहन में कहीं जाकर, बेहतर तो एक घर से पढ़कर आए। और बहुत से उलमा इसको भी नाजायज कहते हैं कि जमात हो गई तो आप सुन्नतें उस वक्त पढ़ ही नहीं सकते। दोनों कौल हैं उलमा के, गुंजाइश है, लेकिन यह भी उस सूरत में गुंजाइश है कि आपको जमात मिलने का यकीन हो। बाकी ये जो हदीस में आता है कि जब फजर की नमाज खड़ी हो जाए तो कोई नमाज जब जमात खड़ी हो जाए तो कोई नमाज नहीं है सिवाय जमात के, तो ये इससे फजर की नमाज मुस्तस्ना है अहनाफ के नजदीक इस हदीस से, फजर की दो सुन्नतों की ताकीद की वजह से। लेकिन बहरहाल हदीस के जाहिरी अल्फाज यही हैं, इसलिए अफजल यही है कि आप घर से पढ़ें और अगर निकल गई तो कहीं कोने में दूर खड़े होकर अगर जगह मिल जाती है किसी कोने खांचे में जबकि आपको यकीन हो कि मैं जमात की नमाज में पहुंच सकता हूं तो फिर गुंजाइश है, और अगर इतनी जगह नहीं मिलती तो फिर वहीं बरामदे में आके या सफ में आके या वहीं, ये फिर जायज नहीं है, फिर आप बाद में पढ़े ना वो सुन्नतें इशराक के वक्त। उमरा और हज पर जाते वक्त मक्का मुकर्रमा या मदीना मुनव्वरा में नमाज कसर पड़ जाएगी? नहीं, किसी शहर में मक्का में अगर 15 दिन से कम ठहरने की नीयत है तो कसर पड़ेंगे, 15 दिन की है तो पूरी पड़ेंगे। तमाम सर के बाल कुतरवाना भी जायज है लेकिन सर मुंडाना अफजल है। उमरा करते हुए तवाफ और सही के बाद सारे सर के बाल मुंडवाएं या कुतरवाएं? अगर बाल लंबे हो तो उंगली के एक कोरे के से कुछ ज्यादा। उमरा करते हुए या हज के बाद सर मुंडाना अफजल है, 3 गुना सवाब ज्यादा है, यानी ब्लेड्स मर्दों के लिए, और कुतरवाना यह भी जायज है, इसमें सवाब 1/3 है। समझ रहे हैं बात? तो दोनों सुन्नतें पूरी करनी चाहिए। मैं जब गया हज पे 2013 में तो हमने सर की कुर्बानी दी, उमरा भी किया उस वक्त, 2 उमरे किए फिर भी कुर्बानी दी। अब उसके बाद जब उमरे पर जाता हूं तो फिर क्या करता हूं? कसर करता हूं, क्योंकि मैंने अपने बाज बहुत से उलमा को देखा है कि एक दफा वो मंडवा देते हैं उसके बाद कसर करते हैं। तो ये तो दोनों सूरतें हैं, अफजल बहरहाल हल्की है, लेकिन ये मसला खूब जहन में रखें कि जिस काम की शरीयत ने इजाजत दी हो उस पर मलामत करना जायज नहीं। मेरा इरादा था, उम्रे पे गया कि सर मुंडवाने का इरादा था, लेकिन मैंने वहां लोगों को देखा कि वो इसमें बहुत शिद्दत करते हैं। जिद्दा में बहुत से नौजवानों ने उम्रा ही नहीं किया इस चक्कर में कि हमें ब्लेड फेरना पड़ेगा, वो बाल रखना चाहते थे। तो फिर मैंने कहा मैं कसर करवाऊंगा, اور مجھے اندازہ ہوا کہ جب میں قصر کروا کے آیا تو اتنے لوگوں نے اعتراضات کیے, بھائی یہ کیا, آپ تو عالم ہیں, آپ کو تو پوری سنت پہ عمل کرنا چاہیے. تو مجھے اندازہ ہوا کہ بھائی یہ جو لوگوں میں یہ ہے نا مسئلہ, ایک جائز کام پہ اتنی سختی, یہ غلط ہے. تو شریعت نے اجازت دی ہے کہ آپ انگلیوں کے پورے کے برابر بال کاٹ سکتے ہیں, تو بس اجازت دی ہے تو جائز ہے. چاہے 100 دفعہ آپ عمرہ کریں اور قصر کریں تو بھی جائز. صحابہ میں بہت سے صحابہ نے حلق کیا تھا اور بہت سو نے قصر کیا تھا. دوسری بات یہ کہ بال رکھنا بھی بعض دفعہ مجبوری بھی ہوتی ہے بال رکھنا. آپ لوگ کی ایک ہے کہ آپ لوگ کو کیا ضرورت ہے بال رکھنا, زیادہ شادیاں ہوں تو پھر انسان کو مجبوری ہے نا, پھر کیا خیال ہے, مجبوری بھی تو کوئی چیز ہوتی ہے. گھر میں داخلہ بند ہو جائے گا. میں جب جا رہا تھا تو گھر والوں نے بولا تھا کہ یہ ٹرنڈ نہیں ہونی چاہیے. اب ایک کی طرف سے دھمکی ہو تو انسان برداشت کر لیتا ہے, اگر مختلف جہاد سے مختلف قسم کی دھمکیاں آ رہی ہیں تو پھر لڑنا مشکل ہو جاتا ہے. تبھی میرے استاذ نے بھی مجھے کہا کہ ٹھیک ہے بھائی صحیح. صاحب گرین رنگ باتھ روم میں کروایا جا سکتا ہے کہ کچھ لوگوں نے کہا ہے کہ گرین کلر ہمارا قومی کلر ہے, یہ پاک جگہ پر ہوتا ہے. قومی کلر سب جگہ چاہیے, وہ اتنا زیادہ کلرز کو وہ نہ کریں. قومی کلر ہے لیکن لوٹے پہ بھی جائز ہے. وہ گرین والا ان کا مذہبی کلر ہے, وہ لوٹے پہ نہیں کر سکتے. تو کلر تو نبی صلی اللہ علیہ وسلم نے کوئی خاص کلر کے ساتھ کوئی خاص نہیں کیا ہے. اتنا زیادہ ادب آداب میں ایک صاحب کا میں نے بیان سنا کلپ, وہ کہنے لگے کہ خواتین کو لیٹرین میں مردانہ چپل پہن کے جانا جائز نہیں ہے. یعنی لیٹرین میں بھی لیڈیز کی چپل الگ ہوگی اور جینٹس کی چپل, کیونکہ لیڈیز کے لیے مردانہ وضع جائز ہے. وہ بھائی وہ 2 منٹ کے لیے وہاں جا رہی ہے, اس میں کیا اتنی تمیز اور اتنا, تو اتنا زیادہ ادب احترام کہ بلی مدینہ کی گھوم کر آ گئی تو بلی کو ماشاءاللہ مبارک بلی بن گئی, کوئی یہ غلو ہے دین میں. نارمل رہنا چاہیے, ادب کرنا چاہیے ٹھیک ہے, لیکن اس کے بھی یہ کچھ حدود ہیں. مفتی صاحب آج کل کے دور کے حساب سے والد کو بیٹی کو کتنا جہیز دینا چاہیے؟ ہمارے نبی نے اپنی بیٹی کو دیا تھا, ہمارے نبی نے اپنی بیٹی کو جہیز نہیں دیا تھا. حضرت علی رضی اللہ تعالیٰ عنہ سے پیسے لے کر کچھ تھوڑا سا سامان آپ نے ان کو دیا تھا, وہ جہیز نہیں تھا. تو آج کل یہ آج کل کتنا بھی نہیں دینا چاہیے. جہیز تو غیر شرعی رسم ہے. سارا خرچہ شریعت نے ڈالا کس پر ہے؟ داماد پہ ڈالا کہ وہ گھر کا سارا سیٹنگ کرے, وہ اس کا نان نفقہ اس کی ذمہ داری ہے, اس میں رہائش بھی ہے. باقی یہ کہ آپ اپنی بیٹی کو دینا چاہتے ہیں, پوری زندگی پڑھیے بعد میں دے دیں, کیا خیال ہے؟ ہاں اگر آپ کو یہ ڈر ہے کہ سسرال میں بیٹی کو تانے ملیں گے, پہلے داماد کو سمجھا دیں کہ بھائی دیکھو جہیز خلاف شرع ہے. اگر وہ سمجھدار ہوگا تو اپنے گھر کو کنٹرول کر لے گا, نہیں ہے سمجھدار تو پھر مجبوری میں جائز ہے, کیونکہ وہ پھر بیٹیوں کو ایسے تانے ملتے ہیں, پھر گناہ لینے والے کو ہوگا, دینے والے کو گناہ نہیں ہوگا, کیونکہ وہ پھر طلاقیں ہو جاتی ہیں. شریعت میں ہے کہ بڑی برائی سے بچنے کے لیے چھوٹی برائی کو برداشت کیا جا سکتا ہے. سمجھ میں آ رہی ہے بات, بشرطے کہ وہ خالص حرام کام نہ ہو. اچھا بھائی ہمارے ملک ہمارے مالک مکان نے کتا پالا ہے تو کیا ہم اس کے گھر میں رہ سکتے ہیں؟ وہ یہ تو کتے سے پوچھیں کہ وہ آپ کو رہنے دے گا کہ نہیں رہنے دے گا. آپ کے مالک مکان نے جس قسم کا کتا پالا ہے تو اس سے پوچھیں کہ میں یہاں رہ سکتا ہوں یا نہیں رہ سکتا. جائز ہے رہنا, مالک مکان کو گناہ ہوگا کتا پالنے کا. نبی صلی اللہ علیہ وسلم نے فرمایا جس نے کتا پالا روزانہ اس کے اجر سے ایک قیرات کم ہوتا رہے گا. قیرات کہتے ہیں پہاڑ کے برابر, جتنی نیکیاں اس نے کمائی ہیں نا روزانہ کے حساب سے اس کا بیلنس کم ہوتا رہے گا. جیسے آپ نے پیسے ڈلوا دیے نا تو روزانہ بیلنس کٹ رہا ہے, آپ کال کریں یا نہیں کریں تو لوگ کہتے ہیں جلدی جلدی کال کر لو, تو روزانہ آپ کا یہ بیلنس آخر سے کٹے گا. لیکن اگر کسی مجبوری سے پالا ہے تو جائز ہے, شکار کے لیے پالا ہے یا کتا اپنے گھر کی حفاظت کے لیے پالا ہے تو پھر جائز ہے. چاول چنے اور آٹے میں باریک باریک کیڑے ہوتے ہیں, ظاہر ہے کہ سب کیڑے صاف کر لے سکتے ہیں, تو یہ بھی اگر کھانے کے برابر ہے تو کیا؟ اگر یہ چاولوں میں یا کھانے میں جو چھوٹے موٹے کیڑے ہوتے ہیں یہ حلال ہوتے ہیں. حلال کا یہ مطلب نہیں کہ کیڑوں کی الگ سے ڈش بنا کے کھائیں, یعنی اگر آپ نے صاف کر لیے اور اتفاق سے پیٹ میں چلے گئے تو گناہ نہیں ملے گا. اسی طرح پھلوں کے کیڑے بھی پاک ہیں, یعنی آپ نے پھل کھایا اور کیڑا اتفاق سے پیٹ میں چلا گیا, کھانے نہیں خود سے نہیں کھانا چاہیے چلا گیا, تو وہ اس کو قے کر کے نکالنے کی ضرورت نہیں ہے. سمجھ رہے ہو؟ وہ جائز ہے. ہو گیا, چلیں اللہ تعالیٰ سمجھنے کی عمل کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک.